تفسیر سورة یونس کی آیت نمبر 37 سے 44 37 سے لے کر 44 تک اللہ رب العزت نے بتایا ہے کہ قرآن مجید کسی کا گھڑا ہوا نہیں ہے، قرآن مجید اللہ کا کلام ہے، کیونکہ اہل مکہ قرآن کا انکار کرتے تھے، طرح طرح کے بہانے بناتے، طرح طرح کے اعتراضات کرتے، اور آپ دیکھ لیجئے کہ یہ قرآن مجید جو میرے اور آپ کے دل کی دھڑکن بننا چاہیے، جو میری اور آپ کی زندگی کی بہار بننا چاہیے، میرے اور آپ کے مشکلات اور مسائل کا اس کو مداوا بننا چاہیے، حل بننا چاہیے، تو اس قرآن مجید سے میرا اور آپ کا سلوک کیسا ہے؟ آج مسلمان جو ہیں اس قرآن سے جو ہے وہ کیا معاملہ کرتے ہیں؟ اور اہل مکہ کا حال کیا تھا کہ اہل مکہ قرآن کا مذاق اڑاتے تھے، وہ قرآن مجید کو تسلیم نہیں کرتے تھے، وہ کہتے تھے رسول اللہ صلی اللہ علیہ وسلم کہیں سے سن کر آتے ہیں، کسی سے سیکھ کر آتے ہیں اور آ کے دوسروں کو پڑھاتے ہیں سکھاتے ہیں، یہ اللہ کا کلام نہیں ہے۔ اور اللہ رب العزت نے یہاں پہ اس کا جو ہے وہ جواب دیا ہے، بڑا زبردست انداز ہے، فرمایا وَمَا كَانَ هَذَا الْقُرْآنُ أَن يُفْتَرَى مِن دُونِ اللَّهِ وَلَكِن تَصْدِيقَ الَّذِي بَيْنَ يَدَيْهِ وَتَفْصِيلَ الْكِتَابِ لَا رَيْبَ فِيهِ مِن رَبِّ الْعَالَمِينَ۔ اور یہ قرآن وہ چیز نہیں ہے جو اللہ کی وحی اور تعلیم کے بغیر گھڑ لیا جائے، تصنیف کر لیا جائے، بلکہ یہ تو جو کچھ پہلے آ چکا تھا اس کی تصدیق اور الکتاب کی تفصیل ہے۔ اس میں کوئی شک نہیں کہ یہ فرمائے روائے کائنات کی طرف سے ہے۔ اب آپ دیکھیں کہ یہاں پہ انداز کتنا زبردست ہے، وَمَا كَانَ هَذَا الْقُرْآنُ، اور نہیں ہے یہ قرآن، اَن يُفْتَرَى کہ اس کو گھڑ لیا جائے۔ آپ پڑھ ہی چکی ہیں کہ یفترا کا لفظ جو ہے یہ گھڑنے کے لیے بھی استعمال کیا جاتا ہے۔ اب یہاں پر بھی جو ہے وہ جواب دیا جا رہا ہے، اللہ رب العزت فرما رہے ہیں کہ ایسا نہیں ہے کہ کوئی اور جو ہے یہ قرآن بنا کر لائے، اسے گھڑ کر لائے، اَن يُفْتَرَى کہ اسے جو ہے وہ بنا لائے۔ پھر فرمایا مِن دُونِ اللَّهِ، اللہ کے سوا، یعنی اللہ کو چھوڑ کر کسی کے اندر یہ جرت نہیں ہے، کسی کے اندر یہ قوت نہیں ہے کہ وہ قرآن جو ہے اس کو گھڑ لے۔ ولیکن تصدیقا، بلکہ یہ قرآن جو ہے یہ تو تصدیق کرتا ہے، صداقت بیان کرتا ہے، کس کی؟ الذی بین یدیہ، اس چیز کی جو آگے اس کے ہے، اس چیز کی جو کہ قرآن سے پہلے آ چکا ہے، اس کی تصدیق کرتا ہے۔ وَتَفْصِيلَ الْكِتَابِ، اور تفصیل ہے کتابوں کی، تو کیا چیز پہلے آ چکی تھی؟ وہ اصولی تعلیمات جو انبیاء علیہ السلام کے ذریعے جو ہے وہ بھیجی گئی، تو قرآن جو ہے اس کی تصدیق کرتا ہے۔ قرآن کوئی نئی کتاب نہیں ہے، قرآن کسی نئے مذہب کا بانی نہیں ہے، بلکہ یہ پرانی صداقتوں کی جو ہے وہ تصدیق کرتا ہے جو انبیاء کرام کے ذریعے پہنچی۔ وَتَفْصِيلَ الْكِتَابِ، اور تفصیل ہے کتابوں کی، لَا رَيْبَ فِيهِ، اس میں کوئی شک نہیں، مِن رَبِّ الْعَالَمِينَ کہ یہ دو جہان کے رب کی طرف سے ہے، کہ یہ پروردگار کی طرف سے ہے۔ اب آپ دیکھیں کہ یہاں پر جو ہے قرآن مجید کے بارے میں بتایا جا رہا ہے کہ پہلے جو کچھ کتابوں میں آیا تھا، جو اصولی باتیں تھیں، کیونکہ تمام کتابوں کی اصولی باتیں جو ہیں وہ ایک جیسی رہیں، ان میں کوئی فرق نہیں تھا، اور بتایا جا رہا ہے کہ قرآن جو ہے وہ ان کی تصدیق کرتا ہے۔ اور دوسری یہاں بات جو یہاں پہ بتائی جا رہی ہے کہ قرآن مجید جو ہے وہ تفصیل بیان کرتا ہے، کس چیز کی تفصیل بیان کرتا ہے؟ حلال کی، حرام کی، جائز ناجائز کی، تمام چیزوں کی قرآن جو ہے وہ تفصیل بیان کرتا ہے. اور حقیقت یہ ہے کہ بیڈ روم سے لے کر اور حکومت کے تخت تک تمام تفصیلات جو ہے وہ قرآن فراہم کرتا ہے. انسان کے جسم کی صفائی سے لے کر اور پوری دنیا جو ہے اس میں جینے کے، سونے کے، بیٹھنے کے، اٹھنے کے سارے آداب جو ہے وہ قرآن سکھاتا ہے. تفصیل الکتاب، یہ کتابوں کی تفصیل ہے. جو پہلی کتابیں آ چکی ہیں یہ ان کی تفصیل ہے. حضرت عمر فاروق رضی اللہ عنہ کے بارے میں ایک عیسائی راہب نے کہا تھا کہ عمر تو اس قوم سے تعلق رکھتا ہے جو کتوں کو آداب سکھا دے. تو آپ دیکھ لیں کہ اس کتاب کے جو ماننے والے ہیں ان کی زندگیوں میں جو چینج ہے، جو انقلاب ہے، جو تبدیلی ہے کائنات میں اور دنیا میں، اس کے ذریعے جو انقلاب آیا، تو انسان کی کردار اور شخصیت میں انقلاب کس نے پیدا کیا؟ قرآن نے، قرآن کی تعلیمات نے. تو یہاں پہ اسی کی تصدیق کی جا رہی ہے، اسی کے سلسلے میں جو ہے وہ رہنمائی کی جا رہی ہے کہ اس میں کوئی شک نہیں ہے کہ یہ دو جہان کے رب کی طرف سے ہے، رب العالمین، بلکہ سب جہانوں کے رب کی طرف سے ہے، فرما روائے کائنات کی طرف سے، رب العالمین، ساری دنیا تمام جہانوں کا جو پروردگار ہے یہ اس کی طرف سے ہے. میری پیاری بہنوں، یہاں پہ رب کا لفظ بڑا اہم ہے، کیونکہ رب جو ہے، جہاں تک جسمانی ضرورت کی چیزیں ہیں اللہ تعالیٰ وہ بھی فراہم کرتے ہیں. جیسے ہمیں پانی کی ضرورت ہے تو بارش ہوتی ہے، ہوائیں چلتی ہیں، زمین سونا اگلتی ہے، اور ہم کھاتے پیتے ہیں اور سوتے ہیں، اٹھتے ہیں، پھر اپنی ضروریات کو پورا کرتے ہیں. تو جس طرح جسمانی ضرورتیں اللہ تعالیٰ پوری کرتے ہیں، اسی طرح ربوبیت کی یہ صفت ہے کہ وہ انسان کی روح کی بھی کچھ غذا کا انتظام کرے. اور روح کا انتظام کیا، اور وہ کیا ہے کہ قرآن مجید اللہ رب العزت نے نازل کیا. اس میں کوئی شک نہیں ہے کہ قرآن مجید اللہ کی نازل کردہ کتاب ہے. ام یقولون افتراہ، کیا وہ کہتے ہیں کہ بنا لایا ہے اس کو، کہ رسول اللہ صلی اللہ علیہ وسلم قرآن کو رسول اللہ نے گھڑ لیا ہے؟ کیا یہ کہتے ہیں؟ قل فاتو، اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے، فاتو لے آؤ. حمزہ تا یا اتا کا مطلب ہوتا ہے آنا، اور اگر حمزہ تا یا کیونکہ یا آپ کو نظر نہیں آ رہی نا، یہ اس کا روٹ ہے اصل میں. تو جب اتو آتا ہے نا، اتو کے آگے آپ کو سورت سے پہلے با نظر آ رہا ہے نا، یہ جو با جب آ جاتا ہے اس کا مطلب ہوتا ہے کہ لانا. اور اگر یہ با نہ ہوتا تو اتو یا اتا کے معنی تھے آنا. تو اب کیا ہے، کیونکہ اس کے آگے سورت سے پہلے با کی پریپوزیشن ہے، حرف جر ہے، تو اس لیے اس کے معنی جو ہے وہ لانے کے ہو گئے. فاتو بے سورتن، کہہ دیجئے کہ پس لے آؤ ایک سورت مثل ہی، اس طرح کی. ودعو، اور بلا لو، من استطعتم، جسے بھی بلانے کی تم استطاعت رکھتے ہو، من دون اللہ، اللہ کو چھوڑ کر، ان کنتم صادقین، اگر ہو تم سچے. تو اے محمد صلی اللہ علیہ وسلم، کیا یہ لوگ کہتے ہیں کہ پیغمبر نے اسے خود تک گھڑ لیا ہے؟ کہو اگر تم اپنے اس الزام میں سچے ہو تو ایک سورت اس جیسی گھڑ کر لے آؤ، اور ایک اللہ کو چھوڑ کر جسے تم بلا سکتے ہو تم اپنی مدد کے لیے جو ہے وہ بلا لو، اپنی مدد کے لیے جو تم پکار لو. تو یہاں پہ اصل میں چیلنج کیا جا رہا ہے، جو قرآن کے منکر تھے ان کو چیلنج کیا جا رہا ہے. اور قرآن مجید اپنی زبان کے لحاظ سے لاجواب ہے، اور اپنے مضامین، اپنی تعلیمات، یہ ایک معجزہ ہے. اور اللہ رب العزت نے جو ہے وہ اہل مکہ کو چیلنج کیا. یہاں پہ ایک سورت کا ذکر ہے، ایک جگہ 10 سورتوں کا ذکر بھی ملتا ہے، یا کچھ آیتیں ہی بنا کر لے آؤ. تو وہ جو تھے اس چیلنج کو پورا نہ کر سکے کیونکہ وہ جھوٹے تھے. اور اگر تم سچے ہو تو ایسا کر کے دکھاؤ نا، تم سچے تھے ہی نہیں. اور اب ایک اللہ کو چھوڑ کر اپنے معبودوں کو بلاؤ، یعنی جن جن کے بارے میں تم سوچتے ہو کہ وہ تمہاری مدد کر سکتے ہیں یا وہ تمہارے خدا ہیں، تو پھر تم انہیں جو ہے وہ بلا لاؤ. اب آیت نمبر 39 میں، 39 میں جو ہے وہ بتایا جا رہا ہے کہ قرآن کے جھٹلانے کی اصل وجہ کیا ہے. इसकी असल वजह क्या है? बल कज़्ज़बू, बल्कि उन्होंने झुटलाया। अहले मक्का ने कुरान को जो झुटला रहे थे, उन्होंने इसको झुटला दिया। बिमालम युहीतु बे इल्म ही, तो उन्होंने कुरान को क्यों झुटलाया? क्योंकि जो अहले मक्का थे, उन्होंने इसलिए इसको झुटलाया कि वो इसके इल्म पे काबू ना पा सके। क्योंकि जो चीज इनके इल्म की गिरफ्त में नहीं आई, तो इसलिए उन्होंने जो है उसको मानने की बजाय उसको जो है वो झूठला दिया। फरमाया बिमा लम युहीतु बिइल्म ही, कि असल में कुरान का इल्म जो है उसका ये अहाता ही नहीं कर सके, कुरान के इल्म को ये समझ ही नहीं सके। अगर ये समझते तो शायद बात इनकी कुछ समझ में आती, लेकिन चूंकि ये कुरान पर ना तो तदब्बुर करते हैं, ना इसके मानी पर गौर करते हैं, ना कुरान को सुनना चाहते हैं, तो जब सुनना ही नहीं चाहते तो फिर क्या है कि बस इनकार इनकी रविश पर अड़े हुए हैं। जैसे आप देखें, आप किसी से बात करती हैं और कोई जो है वो आप उसको कोई बात समझाना चाहती हैं और वो बात समझना नहीं चाहता, तो अब वो बात सुनना भी नहीं चाहता। क्योंकि कोई सुनेगा तो उम्मीद की जा सकती है कि बात उसके दिल में कोई उतरेगी या वो कोई बात जो है वो उसको समझेगा। तो जब कोई सुनता ही नहीं है तो फिर समझेगा क्या? तो यहाँ पे भी यही बात कही जा रही है कि इनके झुठलाने की वजह ये नहीं है कि उन्होंने कुरान को सुना और फिर उनकी समझ में नहीं आया, या उन्होंने उसका तर्जमा जो है वो उसको समझा, या उसने उन्होंने कुरान की तालीमात पर गौर किया और फिर उनकी समझ में नहीं आई। बात ये नहीं है, बल्कि कुरान पर तदब्बुर किए बगैर, इसके मानी पर गौर किए बगैर ये इसको झुठला रहे हैं। ये है इसकी असल रीजन। बलकज़बू बिमा लम युहीतु बिइल्म ही, असल ये है कि जो चीज इनके इल्म की गिरफ्त में ही नहीं आई। वलम्मा यातहिम तावीलु, और नहीं इनके सामने आया। तावीलहु, इसकी तावील, तावील के माने क्या है? तावील जो है ये लफ्ज जो है ये बहुत अहम है। इसका रूट है हमजा, वो, लाम। इसके मानी है अंजाम। ये लफ्ज ऑल जो है ये इस्तेमाल किया जाता है अंजाम के लिए, कि इसका अंजाम जो है असल में इनके सामने ही नहीं आया। किस चीज का अंजाम इनके सामने नहीं आया? मतलब ये है के लोगों ने अपनी गफलत से कुरान पर गौर नहीं किया, और कुरान को झुठलाने का जो अंजाम है, इसकी जो सजा इन्हें मिलने वाली है, चूंकि इनके सामने नहीं आया, इसलिए ये जो है वो डर नहीं रहे। तो कुरान का इनकार इसलिए कर रहे हैं कि इसको समझा नहीं है, और इनकार की दूसरी वजह क्या है? वल्लम्मा यातहिम तावीलो, और अभी तक नहीं आया इनके सामने इसका अंजाम, झुटलाने की जो सजा मिलने वाली है। तो तावील जो है यहाँ पे जो है वो अंजाम और सजा के मानी में इस्तेमाल हुई है। कज़ालिका कज़्ज़बल्लज़ीना मिन क़ब्लिहिम, इसी तरह तो इनसे पहले के लोग भी झुटला चुके हैं। कौन? जो बहुत सी पहली कौमें गुजरी हैं। अल्लाह रब्बुल इज़्ज़त कह रहे हैं कि इसी तरह पहली कौमें जो थी, उन्होंने भी समझे बगैर, और क्योंकि सजा फौरन ही मिलती थी इनकार करने की, तो इसलिए उन्होंने भी इसको झुठलाया। जैसे कौमे आद, कौमे समूद, कौमे नूह, कौमे शुएब, कौमे लूत अलैहिस्सलाम, और बेशुमार कौमे जो नबियों की गुजरी जिन्होंने झुठलाया, तो उनका जिक्र किया जा रहा है। फंजुर कैफ कान आकिबतु ज़ालिमीन, फिर देख लो उन जालिमों का क्या अंजाम हुआ। तो अब यानी उनके अंजाम से इबरत हासिल करनी चाहिए, और यहाँ पे जो है वो जुल्म क्या है कि अल्लाह की किताब पर ईमान ना लाना। और आकबत जो है, आकबत इसके मानी तो आपको आते ही हैं, कि असल में ऐन काफ बा जो है वो पाँव की एड़ी को कहते हैं। जो पाँव की एड़ी जो है, पाँव में जो एड़ी होती है वो पिछली साइड पर होती है ना, इसी तरह किसी चीज का जो अंजाम है, जो बाद में आने वाली चीज है, उसके लिए आकबत लफ्ज इस्तेमाल किया जाता है। तो कहा कि फिर देख लो कि इन जालिमों का क्या अंजाम हुआ। तो अगर अभी لوگوں کے انکار کی سزا ان کے سامنے نہیں آتی تو جن لوگوں کو پہلے سزا مل چکی ہے تو ذرا ان سے تو عبرت حاصل کرو. وَمِنْهُمْ مَنْ يُؤْمِنُ بِهِ وَمِنْهُمْ مَنْ لَا يُؤْمِنُ بِهِ. اب یہاں پہ دو کردار بتائے جا رہے ہیں کہ ان میں سے کچھ لوگ ایمان لائیں گے اور کچھ نہیں لائیں گے. وَمِنْهُمْ مَنْ يُؤْمِنُ بِهِ کہ ایک گروہ جو ہے وہ قرآن پر ایمان لائے گا. وَمِنْهُمْ اور ان میں سے ایسے بھی ہیں مَنْ لَا يُؤْمِنُ بِهِ جو کہ اس پر ایمان نہیں لاتے. وَرَبُّكَ عَالَمُ بِالْمُفْسِدِينَ اور تمہارا رب ان مفسدوں کو خوب جانتا ہے. کون؟ جو کہ ایمان نہیں لاتے, جو اپنے ضمیر کی آواز کو دباتے ہیں, جو حق بات کو قبول نہیں کرتے, جو اللہ کے کلام کو نہ سنتے ہیں نہ سمجھتے ہیں اور نہ سمجھنے کی کوشش کرتے ہیں, اپنے نفس اپنی خواہشات کو ترجیح دیتے ہیں, ان کا ذکر کیا جا رہا ہے. اور ربو کا عالم بالمفسدین اور تیرا رب جو ہے ان فسادیوں کو ان انکار کرنے والوں کو جو ہے وہ خوب جانتا ہے. اب یہاں پہ جو جھٹلانے والے ہیں نا ان کا ذکر کیا جا رہا ہے. وَإِن كَذَّبُوكَ اور اگر یہ تجھے جھٹلاتے ہیں, کا کی ضمیر اس کو آپ سرکر کر لیجئے, ہائی لائٹ کیجئے. وَإِن كَذَّبُوكَ اور ان جو ہے نا یہ حرف شرط ہے, اور اگر كَذَّبُوكَ یہ جھٹلاتے ہیں تجھ کو, کا کی ضمیر آئی ہے رسول اللہ صلی اللہ علیہ وسلم کے لیے کہ اگر یہ آپ کو جھٹلاتے ہیں, فَقُلْ کہہ دیجئے, لی عملی میرے لیے میرا عمل, وَلَكُمْ عَمَلَكُمْ اور تمہارا عمل تمہارے لیے, انتم بریئون مما عملو جو کچھ میں کرتا ہوں تم اس سے بری ہو. انتم بریئون تم بری ہو, تمہارا کوئی تعلق نہیں. مما عملو جو کچھ میں کرتا ہوں, میں اپنے عملوں کا خود ذمہ دار ہوں. وانا اور میں بریئون میں بری ہوں, مما اس سے تعملون جو تم کرتے ہو. اب یہاں پر جو ہے بڑی اہم بات جو ہے وہ بتائی جا رہی ہے کہ لڑائی جھگڑے کی کوئی ضرورت نہیں ہے, کہ جو کچھ تم کرتے ہو اس کا میں ذمہ دار نہیں ہوں اور جو کچھ میں کرتا ہوں اس کا تم ذمہ دار نہیں ہو. تو ہر شخص جو ہے وہ اپنے عملوں کا خود ذمہ دار ہے. وَمِنْهُمْ مَنْ يَسْتَمِعُونَ إِلَيْكَ اور ان میں سے ایسے بھی ہیں, مَنْ يَسْتَمِعُونَ جو کان لگا کر سنتے ہیں, جو جاسوسی کرتے ہیں لیک تیری طرف. اب یہاں پہ آپ دیکھ لیں کہ سین میم عین کے لفظی معنی تو سننے کے ہیں, لیکن یستمعونا جو ہے یہاں پر اس کے معنی ہیں کہ خوب کان لگانا, توجہ سے سننا. اب یہاں پہ بتایا جا رہا ہے کہ ان میں سے کچھ ایسے ہیں, بعض ایسے ہیں جو تمہاری طرف کان لگاتے ہیں. تو ان کے کان لگانے کا مقصد کیا ہوتا ہے؟ یہ تھوڑی ہے کہ سن لیں سمجھ لیں تو اس پر عمل کر لیں, بلکہ یہ کہ وہ چاہتے ہیں کہ کان لگا کر سنیں اور کوئی نہ کوئی جو ہے اس میں پھر اعتراض نکالیں, کوئی نہ کوئی بات جو ہے وہ اس میں بنائیں. تو اب یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ ایک طرف کان کون لگاتے تھے, ایک طرف تو منافق تھے جو کان لگاتے تھے اور اعتراض کرتے تھے, دوسری طرف صحابہ کا ایک گروہ بھی کان لگا کر سنتا تھا. وہ کون تھے؟ جو سلیم الفطرت تھے, جو عمل کرنے والے تھے. تو اگر یہ سمجھ لیں کہ دوسرا گروہ سن رہا ہے تو وہ اس لیے سنتے تھے کہ مذاق اڑائیں, اور اگر یہاں پہ اس کے معنی یہ لیے جائیں کہ جو کان لگا کر سنتے ہیں تو کون ہے؟ جو کہ عمل کرنے والے ہیں, جیسے کہ اچھے اور سچے مسلمان. تو فرمایا کہ ان میں سے بہت سے لوگ ہیں جو تیری باتیں سنتے ہیں. وَمِنْهُمْ مَنْ يَسْتَمِعُونَ إِلَيْكَ کہ وہ عمل کرنا چاہتے ہیں, وہ تو اچھے ہیں, اور دوسرا گروہ کون سا ہے؟ جو سننا نہیں چاہتا. تو اَفَا أَنْتَ تُسْمِعُ السُّمَّ تو کیا تو سنائے گا ان کو جو کہ السُّمَّ ہے, اور السُّمَّ جو ہے اس کے معنی کیا ہے؟ بہرے. تو کیا آپ بہروں کو سنائیں گے؟ وَلَوْ كَانُوا لَا يَعْقِلُونَ خواہ وہ کچھ بھی نہ سمجھتے ہوں. تو ایک سننا ہوتا ہے نا, جیسے جانور سنتے ہیں. جانور کیسے سنتے ہیں؟ بڑی بے توجہی کے ساتھ, ان کے اندر کوئی توجہ نہیں پائی جاتی. और दूसरा जो है वो इंसानों का सुनना है, और कैसे सुनना कि तवज्जो से सुनना और फिर उसके मुताबिक अमल करना। और इल्म के 5 दर्जे हैं। फुजैल बिन अयाज रहमतुल्लाह अलैह का ये कौल बड़ा मशहूर है कि इल्म के 5 दर्जे हैं। सबसे पहला दर्जा ये है कि इंसान खामोश रहना सीखे, दूसरा दर्जा कि तवज्जो से सुने, और तीसरा जो सुने उसको याद रखे, और चौथा जो याद रखे उस पर अमल करे, और पांचवा फिर उसको फैलाए। तो अब यहां पर बताया जा रहा है कि बाज लोग तो सुनते हैं, और उनके सुनने का मकसद क्या है कि अमल करना, ये तो बड़ी अच्छी बात है, लेकिन कुछ हैं जो कि बहरे बनकर रह जाते हैं, जैसे कि जानवर होते हैं ना, वो सुनना ही नहीं चाहते। तो जो सुनना नहीं चाहता, जो बहरा बनना चाहता है, तो फिर आप उनको क्या सुनाएंगे, खा वो कुछ भी ना समझते हो, अकल भी कोई नहीं है। वमिनहुम मन यनज़ुरु इलैक, और उनमें से बहुत से लोग हैं जो तुझे देखते हैं। अब यहां पर जो है एक और बात बताई जा रही है कि इनमें से एक ग्रोह ऐसा है जो कि तुझे देखता है। तो यही यहाँ पे भी वही अंदाज है, यहाँ पे जो है वो सुनना, पीछे आपने सुनने के बारे में जो है वो पढ़ा, और अब यहाँ पर जो है आप पढ़ रही हैं कि देखने की बात हो रही है। तो एक होता है कि जाहरी तौर पर सुनना और जाहरी तौर पर देखना, उसका कोई फायदा नहीं होता। तो इसी तरह बाज लोग आपकी तरफ देखते थे, लेकिन उनका मकसद कुछ और ही होता था, इसलिए उन्हें भी कोई फायदा नहीं होता था। जिस तरह एक अंधे को कोई फायदा नहीं होता क्योंकि वो बसारत के साथ बसीरत से महरूम होता है, और बाज दिल के अंधे होते हैं, बाज आंखों के अंधे होते हैं, बाज आंखों के अंधे होने के बावजूद जो है वो समझ जाते हैं क्योंकि उनका दिल अंधा नहीं होता। तो आंखों के अंधे होने से फर्क नहीं पड़ता, जैसे कोई अंधा है लेकिन दिल की अंधा होने के साथ दिल की बसीरत से भी महरूम होगा, तो फिर उसको कोई फायदा नहीं पहुंच सकता। तो यहाँ पर जो है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी जा रही है, मुसलमानों को तसल्ली दी जा रही है कि ऐसे लोगों को आप नजरअंदाज कर दे कि कान लगाकर सुनते हैं, अगर तो अमल करना चाहते हैं तो बड़ी अच्छी बात। इसी तरह जो है वो आपकी तरफ देखते हैं, और उनका देखना जो है वो सही मानों में देखना नहीं है, तो भी आपको कोई परवाह नहीं करनी चाहिए। अफा अंत तहदिल उमिया, मगर क्या तू अंधों को राह दिखाएगा, वलौ कानू ला युबसिरून, खा उन्हें कुछ भी ना सोचता हो। तो उमियुन, यहाँ पे उमियुन कहा जा रहा है, और उमियुन जो है ये अंधे के लिए ये लफ्ज इस्तेमाल होता है। तो क्या तू अंधों को रास्ता दिखाएगा कि जिसे नजर ही नहीं आता, और ऐन मीम या जो है ये आंखों के अंधे को कहते हैं कि जिसे नजर नहीं आता, जो देख ही नहीं सकता, तो आप उन्हें क्या दिखाएंगे। तो जो सीखना चाहता है, जो हदायत हासिल करना चाहता है, तो उन्हें हदायत की तरफ रहनुमाई की जा सकती है। इन आयात में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी जा रही है, और उन लोगों को मलामत की जा रही है जो सुनना नहीं चाहते, जो देखना नहीं चाहते। तो कहा कि ऐसे बिगड़े हुए लोगों को आप बदल नहीं सकते जब तक के वो खुद सुनना ना चाहें, जब तक के वो खुद जो है वो हदायत की तरफ जो है वो झुक ना जाएं। तो इससे ये बात पता चलती है कि आप दूसरों में खुशियां बांट सकते हैं, आप तोहफे तहाइफ दे सकते हैं, आप चीजें दे सकते हैं, खिलौने और दुनिया की चीजें दे सकते हैं, लेकिन आप किसी को हदायत नहीं दे सकते। तो अल्लाह से बहुत दुआ करनी चाहिए, या मुकल्लिबुल कुलूब, दिलों को फेरने वाले, या मुसर्रिफुल कुलूब, ए दिलों को फेरने वाले, ए दिलों में इनकलाब लाने वाले, तू हमारे दिलों को हदायत की तरफ जो है वो फेर दे, और हमारी आंखें, हमारे दिल, हमारे कान, हमारी पूरी तवज्जो, हमारे तमाम हवासे खमसा जो हैं वो दीन को सीखने और सिखाने में जो है वो गुजर जाएं। फरमाया इन अल्लाह ला यज़लिमुन्नासा शैयन, हकीकत यह है कि अल्लाह लोगों पर जुल्म नहीं करता, शैयन कुछ भी, अल्लाह लोगों पर थोड़ा सा जुल्म भी नहीं करता, वलाकिन्नन्नासा अन्फुसहुम यज़लिमून, मगर लोग खुद ही अपने ऊपर जुल्म करते हैं। तो अब यहां पर भी जो है ये बात बताई जा रही है कि जो लोग ख्वाहिशात की बंदगी करते हैं, दुनिया के इश्क में मुब्तला हो जाते हैं। ये वो लोग हैं जिन्होंने कान बहरे कर लिए, आंखें अंधी कर ली और दिलों को इतना मस्क कर लिया है कि इनके अंदर अब नेकी और बदी की, भले की और बुरे की कोई तमीज बाकी नहीं रही। अल्लाह नहीं लोगों पे जुल्म करता, लोग हैं जो कि अपने ऊपर जुल्म करते हैं। आयत नंबर 45 और 46 में जो है वो झुठलाने वालों की जल्दबाजी का जवाब दिया जा रहा है। जब वो झुठलाते थे तो क्या कहते थे? वो ये कहते थे कि कयामत क्यों नहीं आ जाती, या फिर हमें सजा या अजाब क्यों नहीं मिल जाता। यहाँ उसका जवाब दिया जा रहा है, वह यौम यहशुरुहुम, और जिस दिन इनको जो है वो इकट्ठा किया जाएगा। हशर करना, हशर करना लोगों को हांकना, लोगों को उठाना हांकना और फिर उनको एक जगह जमा कर देना। वह यौम यहशुरुहुम, और जिस दिन इनको इकट्ठा करेगा अल्लाह, कलम यलबसू इल्ला सातम मिनन नहार। तो यही दुनिया की एक तवील जिंदगी, जो तवील जिंदगी है इनको कैसे महसूस होगी? कअल्लम गोया के नहीं, यलबसू ये ठहरे, इल्ला सातन मगर एक घड़ी, मिनन नहारी दिन में से। तो ये दुनिया की पूरी जिंदगी, उनकी पूरी जिंदगी उनको ऐसी महसूस होगी गोया महज एक घड़ी भर जो है वो ठहरे थे। जैसे मसलन किसी के 80 साल हैं, किसी के 90 हैं, किसी के 100 हैं, किसी के 1000 साल हैं, जितने भी साल हैं, उनको अपनी पूरी की पूरी जिंदगी ऐसे महसूस होगी कि वो दुनिया की जिंदगी में एक घड़ी भर ठहरे थे। सातम मिनन्नार। अब आप देखें कि एक दिन के अंदर कितने घंटे होते हैं, कितने मिनट होते हैं, लेकिन पूरी जो दुनिया की जिंदगी है इनको बहुत ही मुख्तसिर सी और बहुत ही महदूद सी नजर आएगी, बस एक लम्हा लगेगी। कितनी सख्त बात है ना। और इनको ऐसा महसूस होगा, ये तआरफूना बैनहुम, के आपस में ये जान पहचान करते रहे, ये आपस में एक दूसरे के साथ तारुफ करते रहे। कितनी देर? बस एक घड़ी, एक घड़ी भर जो था इन्होंने आपस में एक दूसरे के साथ जो है वो तारुफ किया था। और हकीकत क्या है कि फिर उस वक्त उन्हें पता चलेगा कि कद खसीर अल्लज़ीन कज़्ज़बू बिलिक़ाई अल्लाह, के तहकीक घाटे में पड़ गए वो लोग जिन्होंने झुटलाया अल्लाह की मुलाकात को। वाकई ये लोग घाटे में रह गए। खसीरा, खसीरा का ऑपोजिट क्या है? अगले पेपर में ना मैंने अब आपको मुतजाद देने, इस पेपर में आपको दे दिए ना ऐसे लफ्ज दिए हैं, मुश्किल लफ्ज जिसका आप रूट लिखें और उसकी फैमिली के लफ्ज लिखें, और अब आइंदा इंशाल्लाह आपको मुतजाद भी देने हैं। मसलन अब ये खसिरा है, आपने पहले दिन के सबक में जब सूरत अल बकरा पढ़ी थी तो आपने पढ़ा था मुफ्लिहून के ऑपोजिट खासिरून पढ़ा था आपने। और इसी तरह अगर आप जो है नहार पढ़ा है अभी, तो इसका ऑपोजिट लैल है। नहार दिन को कहते हैं और लैल जो है वो रात के लिए इस्तेमाल किया जाता है। तो इसी तरह आप जब ऑपोजिट का ख्याल रखेंगी तो आपको सबक याद करना जो है और ज्यादा आसान होगा, तर्जुमा जो है उसको समझना आपके लिए आसान होता चला जाएगा। तो यहां पे बताया जा रहा है कि उस वक्त तहकीक पता चल जाएगा कि ये सख्त खसारे में रहे। कौन खसारे में रहे? कज़्ज़बू बिलिक़ाई इल्लाही, जिन्होंने अल्लाह की मुलाकात को झुठलाया। वमा कानू मुहतदीन, और वो लोग हरगिज राह रास्त पर ना थे। तो मुहतदीन जो है इसका ऑपोजिट क्या है? जैसे हदायत है ना, तो हदायत का जलालत है, गुमराही है। अब आप देख लें कि सूरत नाजियात में है, गोया जिस दिन वो इसको देख लेंगे, कयामत को देखेंगे, इन्हें ऐसा महसूस होगा जैसे वो शाम या फिर जो है वो चाश तक जो है वो ठहरे हैं। उन्हें ऐसा महसूस होगा कि बहुत थोड़ा सा वो जो है वो रहे हैं, क्योंकि दुनिया में लोगों का हाल भी बड़ा अजीब है कि फजूल वक्त जाया करते हैं, भूल जाते हैं कि अल्लाह को हिसाब देना है, और जब अल्लाह को हिसाब देने का और जब अल्लाह को हिसाब देने का वक्त आएगा तो उस वक्त पता चलेगा कि इतनी तवील जिंदगी जो है वो इतनी محدود تھی، اتنی تھوڑی تھی. اور پیاری بہنوں، یہ حدیث تو بہت ہی ڈرانے والی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ان چار باتوں کے بارے میں جو ہے وہ سوال کیا جائے گا، آدم کا بیٹا ابن آدم اپنے قدم اپنے پاؤں ہلا نہیں سکتا جب تک کہ ان چار چیزوں کا جواب نہ دے لے. نمبر ایک، عمر کن کاموں میں فنا کی، زندگی جو ہے وہ کن کاموں میں اس کو گزارا. نمبر دو، جوانی اور اسے کیسے گزارا اور بوڑھا ہو گیا، کہ جوانی کو کن کاموں میں پرانا کیا. نمبر تین، مال کہاں سے حاصل کیا اور اسے کہاں خرچ کیا، ذرائع حلال تھے یا حرام، کہ جہاں خرچ کیا وہ صحیح جگہ تھی یا غلط. نمبر چار، علم جو حاصل کیا اس پر کہاں تک جو ہے وہ عمل کیا. تو ابن آدم جو ہے وہ اپنے پاؤں ہلا نہیں سکتا. تو پیاری بہنوں، رات دن کے بعد آتی ہے اور دن چلا جاتا ہے تو رات آتی ہے، اور ایک ایک کر کے جو زندگی ہے وہ گزر رہی ہے، لمحہ لمحہ کر کے دن بیت رہے ہیں، وقت ختم ہو رہا ہے اور برف بن کر زندگی جو ہے وہ پگھل رہی ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا دو نعمتوں پر اکثر لوگ جو ہے وہ رش کرتے ہیں، صحت اور فراغت. اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، یہ بخاری اور مسلم کی روایت ہے، اے لوگوں، عمل اتنا کرو جتنی تم میں ہمت ہے، اللہ پاک تم سے اس وقت بیزار ہوتا ہے جب تم بیزار ہونے لگتے ہو. اللہ کے نزدیک محبوب عمل وہ ہے جو ہمیشہ ہو خواہ وہ تھوڑا ہو. تو کیا کرنا چاہیے کہ بیزار ہوئے بغیر ہمیں مسلسل تسلسل کے ساتھ جو ہے نا حسن عمل کرتے رہنا چاہیے. اور جیسے فرائض ہیں تو ان کو نہیں چھوڑنا چاہیے، اور جو عمل کریں آپ باقاعدگی سے کریں، پابندی سے کریں. تھوڑا تھوڑا عمل آپ کریں گی نا، پہاڑوں کے برابر اس کا وزن ہو جائے گا، اور بعض اوقات وہ عمل جو ہے وہ کرنا پھر مشکل بھی نہیں ہوتا. اور اس کے لیے آپ اپنے وقت کی آڈیٹنگ کریں، آپ دیکھیں کہ آپ کا وقت کیسے ضائع ہوتا ہے. کیونکہ یہاں پہ کہا جا رہا ہے کہ ان لوگوں نے اللہ کی ملاقات کو جھٹلا دیا، اور ان کی پوری زندگی ایسے محسوس ہوگی جیسے کہ گھڑی بھر. تو آپ اپنا محاسبہ کریں، یہ آپ سب کا ہوم ورک ہے. آپ اپنا محاسبہ کریں اور آپ دیکھیں کہ میرا وقت کہاں ضائع ہوتا ہے، کیسے ضائع ہوتا ہے. آپ کہیں ایسا تو نہیں روٹین سے زیادہ سوتی ہیں؟ اور آپ دیکھیں کہ آپ نے اپنی آپ اس کا سروے نکالیں، کون نکالے گا آپ میں سے کہ انسان اپنی زندگی کا کتنا عرصہ سو کے گزارتا ہے. مثلا کسی کی اوسطن زندگی کی عمر آپ 60 سال لے لیں، تو 60 سال میں سے کتنے اس نے سو کر گزار دیے. تو آپ اپنا جائزہ لیں، اپنا محاسبہ کریں کہ میں سوتی کتنا ہوں، کہیں ایسا تو نہیں کہ زیادہ سوتی ہوں. کیونکہ جو لوگ زیادہ سوتے ہیں تو بھی طبیعت زیادہ خراب ہوتی ہے، سر بھاری ہوتا ہے، سر درد کرتا ہے، جسم دکھتا ہے زیادہ سونے سے، زیادہ آرام کرنے سے، اور آپ بیمار لگتے ہیں، ایکٹیو نہیں ہوتے. دوسری بات یہ دیکھیں کہ آپ کہیں زیادہ باتیں تو نہیں کرتی، فضول اور لایعنی باتیں. کیونکہ بعض لوگ جو ہیں ان کو باتیں کرنے کی بڑی عادت ہوتی ہے، تو آپ کا وقت جو ہے وہ باتیں کرنے میں تو نہیں ضائع ہوتا. پھر تیسری چیز آپ دیکھیں کہ آپ جو ہیں جو کھانا پکاتی ہیں، اور آپ جو ادھر ادھر جیسے ونڈو شاپنگ کر رہی ہیں، اس میں آپ کا وقت جو ہے وہ کتنا لگتا ہے. تو آپ اپنے وقت کی آڈیٹنگ کریں اور پھر دیکھیں کہ آپ فون پر کتنی باتیں کرتی ہیں. اچھا، اور جب فون پر آپ بات کرتی ہیں تو آپ نے بات جب فون کرتی ہیں تو جب فون کرتی ہیں آپ نے ایک کام کے لیے فون کیا، لیکن فون بند کر دیا اور آپ سوچتی ہیں ہائے اللہ میں نے فون کیا کیوں تھا، ادھر ادھر کی اتنی باتیں کی ہیں کہ یہ بھول گئی کہ آپ نے فون کیوں کیا تھا، اور فون جب رکھ دیا تو ہاں میں نے تو اس لیے فون کیا تھا. مقصدیت ہی نہیں ہے نا، نہ باتوں میں نہ ملاقاتوں میں، اور بس ایسے ہی. इसी तरह खाने पकाने में कितना वक्त जो है वो लगता है, तो आप अपने वक्त की जो है वो ऑडिटिंग करें, क्योंकि जो मुसलमान हैं वो हर वक्त ये सोचते हैं कि कहीं मेरा वक्त जाया तो नहीं हो रहा, कहीं मेरी सलाहियतें जाया तो नहीं हो रही, और एक एक लम्हे का और एक एक दिन का और एक एक साल का वो मुहासबा करते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ए अल्लाह सुबह जल्द उठ जाने में मेरी उम्मत को बरकत दे, कि जो लोग सुबह जल्दी उठते हैं ना उनके वक्त में, उनके बकूर का लफ्ज है, बकूर में बरकत दे। बकूर कहते हैं जो सुबह सवेरे उठते हैं। तो अब आप देख लें कि अगर आप जो है वो देर तक सोती हैं, सूरज तुलू हो जाता है और आप खराटे ले रही होती हैं, दिन खूब चढ़ जाता है और आप सोती रहती हैं, वो कौमे वो लोग जो दिन चढ़े तक सोते हैं वो अपनी जिंदगी में कोई बड़ा काम नहीं कर सकते, क्योंकि वो सोने के वक्त जागते हैं और जागने के वक्त जो है वो सोते हैं, तो इससे वक्त जो है वो जाया होता है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बेटी फातिमा रजी अल्लाह अन्हा से फरमाया, बल्कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बेटी फातिमा फरमाती हैं कि रसूल अल्लाह मेरे पास से गुजरे तो मैं लेटी हुई थी और सुबह हो चुकी थी, आपने मुझे अपने पांव से हरकत देकर कहा, प्यारी बेटी उठ जाओ और अपने रब के रिज़्क को पा जाओ, गफलत के यारों में शामिल ना हो जाओ, बेशक अल्लाह ताला तुलुए फजर से तुलुए आफ्ताब तक, तुलुए फजर से तुलुए आफ्ताब तक इंसानों के दरमियान रिज़्क तकसीम कर देता है। तो क्या करना है कि अपने वक्त का जो है वो सही और बेहतरीन इस्तेमाल करना है। तो जब अल्लाह इनको इकट्ठा करेगा तो इनको अपनी जिंदगी पूरी की पूरी ऐसे महसूस होगी जैसे कि एक घड़ी, जैसे कि एक लम्हा, कि वो दुनिया में एक लम्हा भर के लिए आपस में जान पहचान के लिए ठहरे थे। जितनी भी मुलाकातें हैं ना लगेंगी बस एक लम्हे की। असल बात क्या है, कद खसिर अल्लज़ीन कज़्ज़बू बिलिक़ा इल्ला, के घाटे में रहे वो लोग जिन्होंने अल्लाह की मुलाकात को झुठलाया, वमा कानू मुहतदीन, वो हरगिज़ राह रास्त पर ना थे। और जब आप मुलाकात का यकीन करते हैं तो क्या होता है, मसलन आप जो है आपको एक शादी का कार्ड मिला है, आपको जब कार्ड मिलता है तो आप क्या करती हैं, आप देखती हैं इसकी डेट क्या है, टाइमिंग क्या है, कौन से हॉल में है और दिन कौन सा है, फिर आप कहती हैं कि अच्छा मुझे जाना है, फिर आप उसका जो है वो पता करती हैं कि डायरेक्शन क्या है, कैसे जाएंगी, क्या लेके जाना है। तो जैसे अगर किसी जगह जाना है या कहीं मुलाकात करनी है तो उसके यकीन का पता किससे चलता है, उसकी तैयारी से पता चलता है। तो एक शादी के इनविटेशन का कार्ड मिलने पर आपने सोचा कि पहनेंगी क्या, देंगी क्या, जाएंगी कैसे और कब जाएंगी, पूरी अपना एक सेटअप करती हैं, अपने टाइम का जो है एक एडजस्टमेंट करती हैं, पूरी आपकी एक प्लानिंग होती है और आपकी तैयारी बता रही होती है कि आपको मुलाकात का यकीन है। प्यारी बहनों, अल्लाह से जो मुलाकात करनी है, जो अमाल की जो जजा और सजा मिलने वाली है, जो अल्लाह के सामने एक दिन हाजिर होना है, तो उस मुलाकात का कितना यकीन है? क्या अल्लाह के डर से झूठ बोलना छोड़ दिया? क्या अल्लाह की मुलाकात के खौफ से अपनी जबान को तकवा की लगाम दे दी? क्या अकेली बैठी भी होती हैं और क्या आंखों से आंसू बहते हैं? क्या अल्लाह का खौफ जो खलवत और जलवत में होना चाहिए आपके मामलात को संवारता है? आप मुस्कुराहटें बखेरती हैं? क्या आप हुस्ने सुलूक करती हैं? अपने रिश्तेदारों के साथ सिला रहमी करती हैं? आप क्या करती हैं? कज़्ज़बू बिलिक़ाइल्लाह, इन लोगों ने जो है वो अल्लाह की मुलाकात को झुठला दिया और ये लोग घाटे में रहे। व इमा नुरियन्ना का बाद अल्लज़ी नईदुहुम औ नतवफ्फियन्नका फइलैना मरजिउहुम तुम अल्लाहु शहीदुन अला मा यफअलून। अब यहाँ पे जो है वो अल्लाह रब्बुल इज्जत फरमाते हैं कि जिन बुरे नतायज से हम इन्हें डरा रहे हैं, अहले मक्का को या कुफर करने वालों को, शिर्क करने वालों को हम डरा रहे हैं ना जिन बुरे नतायज से कि क्या होगा, तुम्हारे کفر اور شرک کا انجام کیا ہوگا، وَإِمَّا اور اگر نُرِيَنَّكَ ہم دکھا دیں تجھے، اے محمد صلی اللہ علیہ وسلم اگر ہم آپ کو دکھا دیں، نُرِيَنَّكَ کا روٹ کیا ہے؟ رَآ، رَا حمزہ یا رَآ، اگر ہم اور نون جو ہے نا اس کے معنی ہے ہم، اور اگر ہم دکھا دیں آپ کو بعد اللہ جی اس کا کچھ حصہ، وہ جو انجام ہے یا جو عذاب ہے اس کا کچھ حصہ ہم آپ کو دکھا دیں، نعیدہم، نعیدہم جو ہے جیسے جو عذاب کا ہم نے وعدہ کیا ہے، نون یہاں پہ ہم کے لیے ہے، اور اس کا یہ جو نعیدو ہے نا اس کا روٹ ہے وو عین دال، وو آپ کو نظر نہیں آ رہی، حرف علت ہے گر چکا ہے، اور وعدہ لفظ ذوی الاضداد میں سے ہے، اچھا وعدہ بھی ہو سکتا ہے اور برا وعدہ بھی، اور یہاں پہ عذاب کا وعدہ، تو جو ہم نے عذاب کا وعدہ ان سے کیا ہے انکار کے نتیجے میں، اگر اس کا کچھ حصہ ہم آپ کو دکھا دیں، او نتوفینک کا، یا ہم آپ کو وفات دے دیں، یعنی جب آپ کی زندگی پوری ہو جائے، جب آپ فوت ہو جائیں تو اس کے بعد ان پر عذاب آ جائے، یہ بھی ہو سکتا ہے کہ آپ کی زندگی میں وہ عذاب ان پر کچھ آ جائے، یا پھر آپ کی وفات کے بعد آئے، تو ہوگا کیا؟ فَإِلَيْنَا مَرْجِعُهُمْ، بس ہمارے پاس ہی پھر لوٹ کر آنا ہے، بہرحال انہیں آنا تو ہماری ہی طرف ہے نا، دنیا میں بھی عذاب دیا جا سکتا ہے، آپ کی زندگی میں، آپ کے جانے کے بعد، اور پھر دنیا کے بعد یہ جائیں گے کہاں؟ آئیں گے تو میرے ہی پاس نا، ثُمَّ اللَّهُ شَهِيدٌ عَلَى مَا يَفْعَلُونَ، پھر اللہ دیکھ رہا ہے، اللہ گواہ ہے جو کچھ یہ لوگ کر رہے ہیں، اور یہاں پر اہل مکہ قریش والوں کو بتایا جا رہا ہے کہ جو فیصلہ کن عذاب نہیں آ رہا تو اس کی وجہ کیا ہے، کہ رسول اللہ صلی اللہ علیہ وسلم ان کے درمیان موجود ہیں، تو اس لیے اللہ تعالیٰ نے ابھی تک عذاب نہیں بھیجا، اور رسول اللہ کی موجودگی میں بھی آ سکتا ہے، رسول اللہ کی وفات کے بعد بھی، اور پھر کیا ہے کہ آخرت میں تو پھر حساب کتاب ہوگا ہی. اب آپ دیکھیے کہ آیت نمبر 47 سے لے کر 49 تک، اب یہاں پر بھی رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں ان کے آنے کا جو ہے وہ مقصد بتایا جا رہا ہے، اور رسول اللہ صلی اللہ علیہ وسلم کی جو ان کے درمیان موجودگی تھی، تو اللہ رب العزت کہہ رہے ہیں کہ وہ لوگ جو رسول کو جھٹلاتے ہیں تو ان کا کیا انجام ہوتا ہے. وَلِكُلِّ أُمَّةٍ رَسُولٌ، ہر امت کے لیے ایک رسول ہے، یہ اللہ کی سنت رہی کہ قوموں کے درمیان اللہ نے رسول بھیجا. فَإِذَا جَاءَ رَسُولُهُمْ، پھر جب کسی امت کے پاس اس کا رسول آ جاتا ہے، فَإِذَا جَاءَ رَسُولُهُمْ، جب اس کا رسول آ جاتا ہے، قُضِيَ بَيْنَهُمْ بالقسط وهم لا يظلمون، تو پورے انصاف کے ساتھ اس کا فیصلہ چکا دیا جاتا ہے اور اس پر ذرہ برابر ظلم جو ہے وہ نہیں کیا جاتا. اب یہاں پر جو ہے بتایا جا رہا ہے کہ اللہ تعالیٰ امتوں کے پاس رسول کیوں بھیجتا ہے، اللہ تعالیٰ امتوں کے پاس رسول اس لیے بھیجتا ہے تاکہ ان پر حجت تمام ہو جائے اور وہ یہ نہ کہہ سکیں کہ ہمیں پتہ ہی نہیں تھا کہ حق کیا ہے اور باطل کیا ہے، صحیح کیا ہے اور غلط کیا ہے. تو ہر امت کے پاس اللہ ایک رسول بھیجتا ہے جو ان کو صحیح اور غلط کی تمیز جو ہے پہنچاتا ہے. اور اب یہ کہ رسول نے جب سب کچھ بتا دیا، اب اس کے بعد جب فیصلہ ہوگا تو انصاف کے ساتھ ہوگا. تو انصاف کس چیز کا ہوگا؟ کہ جو ایمان لائے تو ان کو جزا دی جائے گی، اور جو انکار کریں گے تو ان کو جو ہے وہ سزا دی جائے گی. وَهُمْ لَا يُظْلَمُونَ، اور ذرہ برابر بھی ان پر ظلم نہ کیا جائے گا. یہاں پر جو ظلم نہیں کرنا ہے اس کے معنی کیا ہے؟ کہ جو جیسے عمل کرے گا اس کے مطابق ہی ان کو جو ہے وہ جزا اور سزا جو ہے وہ دی جائے گی. یہ بڑی ہی اہم بات ہے جو یہاں پر بتائی گئی ہے کہ اللہ تعالیٰ امتوں میں رسول کیوں بھیجتے ہیں، تاکہ وہ فریضہ رسالت ادا کریں، اور جب رسول اپنا فریضہ رسالت، فریضہ تبلیغ ادا کر چکتا ہے تو پھر ان کے درمیان انصاف کے ساتھ فیصلہ کیا جاتا ہے. ایمان لانے والوں کو اللہ بچاتا ہے اور جو ایمان نہیں لاتے ان کو اللہ جو ہے وہ عذاب دیتا ہے. اور یہ بھی اس کے معنی ہو سکتے ہیں کہ فیصلے کا وقت پھر قیامت کے دن ہوگا. اور یہاں پہ جو یہ کہا جا رہا ہے کہ اللہ تعالی جب ان پر عدل سے فیصلہ کرے گا تو کیسے فرشتے جیسے نامہ اعمال لکھ رہے ہیں, گواہیاں جمع ہو رہی ہیں, زمین گواہی دے گی, اللہ خود گواہی دے گا, تو اس لیے ذرا برابر ظلم جو ہے وہ نہیں کیا جائے گا. اب دیکھیے کہ آیت نمبر 48 اور 49 میں بھی وہ جو کہتے تھے کہ جلدی عذاب کیوں نہیں آتا, بار بار اہل مکہ یہ مطالبہ کرتے تھے. فرمایا وَيَقُولُونَ اور وہ کہتے ہیں متى هَذَا الْوَعْدُ إِن كُنتُم صَادِقِينَ کہ وعدہ آخر کب پورا ہوگا اگر تم سچے ہو. کس چیز کا وعدہ؟ قیامت کا وعدہ. اہل مکہ کہتے تھے کہ قیامت کب آئے گی اگر ہو تم سچے, کہ اگر ہم انکار کر رہے ہیں تو ہم پر پھر عذاب کیوں نہیں آ جاتا, تو اگر تم سچے ہو تو پھر ہم پہ عذاب آنا چاہیے. قول کہہ دیجئے لا املک لنفسی کہ نہیں میں اختیار رکھتا, لنفسی میرے نفس میں یا اپنے بارے میں, یعنی میرے پاس کوئی اس بات کا اختیار نہیں ہے ضرر نقصان پہنچانے کا, ولا نفعا اور نہ ہی کوئی نفع پہنچانے کا, کہ میں اپنی ذات میں کچھ بھی اختیار نہیں رکھتا. قل لا املک لنفسی کہہ دیجئے کہ میں اختیار نہیں رکھتا کچھ بھی اپنی جان کے لیے, میرے اختیار میں خود اپنا نفع اور بھی نقصان بھی نہیں ہے, یعنی میں اپنی ذات کو بھی نفع اور نقصان نہیں پہنچا سکتا, تو تم پر عذاب کیسے بھیجوں؟ الا ما شاء اللہ مگر وہ جو اللہ چاہے. لکل امت ان اجل ہر امت کے لیے مہلت کی ایک مدت ہے, کہ ہر امت کو عمل کرنے کے لیے ایک وقت دیا جاتا ہے. اذا جا اجلہم اور جب ان کی وہ مدت پوری ہو جاتی ہے, جیسے ہر امت کی ایک زندگی کی عمر ہوتی ہے, جب وہ پوری ہو جاتی ہے فلا یستاخرون ساعتا ولا یستقدمون تو پھر فلا یستاخرون تو پھر تاخیر نہیں کی جاتی. اس کا روٹ ہے حمزہ خارا اور خا کے نیچے زیر بتا رہی ہے کہ یستاخرون دیر نہیں کی جائے گی, تاخیر نہیں کی جائے گی, ساعتا گھڑی بھر, ولا یستقدمون اور قدم اس کا روٹ ہے قاف دال میم قدم آگے بڑھانا, تو نہ ایک لمحہ پہلے اس امت کی جان لی جائے گی اس کو ختم کیا جائے گا اور نہ ایک لمحہ بعد. تو یہاں پہ یستاخرون کا اپوزٹ ہے یستقدمون. تو یستاخرون کہ جیسے مثلا اس کی عمر جو ہے اس قوم کی عمر 2000 سال ہے, تو اس میں جو ہے وہ 1 سال کم نہیں کیا جا سکتا, ایک دن یا ایک لمحہ بھی کم نہیں کیا جا سکتا, اور اگر اس کی عمر 2000 سال ہے تو اس پہ 1 سال یا ایک دن یا ایک لمحہ بھی بڑھایا بھی نہیں جا سکتا. پھر آیت نمبر 50 سے لے کر 52 تک, 50 سے لے کر 52 تک جلد بازوں کو ایک سوال ان سے پوچھا جا رہا ہے, وہ لوگ جو قیامت کا مطالبہ کرتے تھے, عذاب کا مطالبہ کرتے تھے. فرمایا اے محمد صلی اللہ علیہ وسلم آپ کہیے, قل کہہ دیجئے آ رہی تم کیا دیکھا تم نے, ان آتاکم عذابہ بیاتن کہ اگر اس کا عذاب آ جائے بیاتن رات کے وقت. بیاتن جو ہے باتا یبیتو رات گزارنا, اور اس کا روٹ ہے با یاتا بیت سے ہے, تو اگر آ جائے ان پر عذاب رات کے وقت, او نہارن یا دن کے وقت, ماذا یستعجل منہ المجرمین منہم المجرمون ماذا کس بات کی, یستعجلو وہ جلدی کرتے ہیں, عین جیم لام اجلت جلدی کرنا, تو کس چیز کی یہ جلدی کرتے ہیں, منہو اس میں سے المجرمون گناہگار, آخر یہ کون سی ایسی چیز ہے جس کے لیے مجرم جلدی مچائیں, کیونکہ وہ کہتے تھے کہ ہم پر عذاب کیوں نہیں آتا. تو یہاں پہ جو ہے وہ ان کو ڈرایا جا رہا ہے, ان کو تنبیہ کی جا رہی ہے کہ لوگوں ڈرو اللہ سے, اللہ کا عذاب کسی وقت رات کو آ سکتا ہے اور دن کو بھی کسی وقت بھی آ سکتا ہے, تو آخر یہ جو عذاب ہے یہ کون سی ایسی چیز ہے کہ جس کے لیے مجرم جو ہے وہ जल्दी मचा रहे हैं। ये तो एक नापसंदीदा चीज है। तबीयतें इनकार करती हैं, अजाब से दिल नफरत करते हैं। इसमें कौन सी ऐसी खूबी है कि जिसके लिए जल्दी मचाते हैं? थुम्मा कीला लिल्लदीना जलमू, थुम्मा फिर कीला कहा जाएगा लिल्लदीना उन लोगों को, जलमू जो जालिम थे, फिर जालिमों से कहा जाएगा। और जालिम कौन है? कुफर करने वाले, शिर्क करने वाले, अल्लाह अल्लाह के रसूल का कुरान का मजाक उड़ाने वाले। दूकु अजाब अल खुल्द, कि अब हमेशा के अजाब का मजा चखो। दूकु इसका रूट है दाल वौकाफ और इसके मानी होते हैं चखना। दूकु तुम सब चखो अजाब अल खुल्द, हमेशगी का अजाब। और ये बहुत ही जो है वो सख्त बात है कि उन्हें दायमी अजाब जो है वो दिया जाएगा। एक होता है ना, गर्मी लग रही है, सर्दी लग रही है, या कोई बुखार है, या कोई अजाब में है, आग में है, तो ये इतनी देर की है। जैसे किसी मुजरिम को जेल में सजा हो जाती है 5 दिन, 10 दिन, 5 साल, 10 साल, 20 साल, 30 साल, और फिर ये कि जी उसके बाद जो है वो रिहा कर दिया जाएगा। और किसी को कहा जाए कि तुम्हें जो सजा मिली है ये जिंदगी भर की सजा है, हमेशा की सजा है, तो आप सोचें कि क्या हाल हो जाता है ना। तो यहाँ पे कहा जा रहा है कि मुजरिमों को जो सजा मिलने वाली है ये हमेशगी की सजा है। क्या फरमाया? कि अजाबल खुल्द इनको दिया जा रहा है, खुल्द हमेशगी का अजाब। हल तुजजऊन इल्ला बिमा कुंतुम तकसिबून, हल तुजजऊन, क्या तुम्हें जो है वो जजा दी जाए, बदला दिया जाए? मगर नहीं, बिमा कुंतुम तकसिबून, वही तो मिल सकता है जो तुम कमाई करते रहे। तो जो कुछ तुम कमाते रहे इसकी पादाश के सिवा और क्या बदला तुम्हें दिया जा सकता है? टिट फॉर टैट, टिट फॉर टैट, जो किया उसके मुताबिक जो है वो भरो। जैसे जो है वो जो बोया है उसको काटो। गंदम बोने वाला जो है वो चावल नहीं काट सकता, कांटे बोलने वाला फूल नहीं काट सकता। तो जालिमों से कहा जाएगा कि तुम्हारे जैसे अमल हैं उसके मुताबिक ही तुम्हें जजा जो है वो मिलने वाली है, बदला मिलने वाला है। तो आप सोचिए कि आप क्या कर रही हैं। वो तालिब इल्म जो पढ़ता है मेहनत करता है, और वो जो पढ़ता नहीं है खेलता कूदता है, वो दोनों बराबर नहीं हो सकते, दोनों का रिजल्ट एक जैसा नहीं होता। फिर पूछते हैं क्या वाकई ये सच है जो तुम कह रहे हो? वयस्तंबिऊना का, और ये भी इसका रूट है नून बा हमजा नबा, बड़ी खबर को कहते हैं। वयस्तंबिऊना का, और वो बड़ी खबर के बारे में पूछते हैं तुझसे और दरियाफ्त करते हैं तुझसे। अहकुन, कि आया सच है, हुआ वो, क्या वाकई कयामत आने वाली है, क्या वाकई हमें हमारे अमलों की सजा मिलने वाली है? अहले मक्का पूछते थे, अल्लाह ताला ने फरमाया कुल कह दीजिए ई हाँ पर रब्बी, मेरे परवरदिगार की कसम। यहाँ पे वो जो है ये कसमिया है, मेरे परवरदिगार की कसम, इन्नहु लहक, बेशक वो सच है। वमा अंतुम बिमुजिज़ीन, और तुम भाग कर अल्लाह को आजिज नहीं कर सकते, कि कयामत आकर रहेगी और तुम अल्लाह को आजिज नहीं कर सकते। और लोगों जब कयामत आएगी फिर होगा क्या? फलो अन्ना लिकुल नफ्सिन, और अगर हो हर एक इंसान के लिए, हर एक नफ्स के पास जो है वो हो, नफ्स कौन सा? जलमत, जिसने जुल्म किया, जिसने कुफ्र किया, शिर्क किया, नाफरमानी की, हर उस शख्स के पास जिसने जुल्म किया है उसके पास हो, मा फिल अर्दी, जो कुछ जमीन में है। अब इसमें मां जो है ना, इसको आप सर्कल कर ले, थोड़ा नहीं, मा फिल अर्दी, जो कुछ भी जमीन में है, रुपया, पैसा, सोना, चांदी, जेवर, जायदाद, फैक्ट्री, बैंक बैलेंस, जो कुछ भी उसके पास है, लफ्तदत बिही, कि वो उसको फिदिये में दे डाले, वह असर उन नदामता, और छुपाएंगे शर्मिंदगी को, नदामत को, लम्मा, जब रावुल अजाब, जब अजाब को देखेंगे। वकुदिया बेनहुम, और फैसला किया जाएगा وَقُضِيَ بَيْنَهُمْ بِالْقِسْطِ اور فیصلہ کیا جائے گا ان میں انصاف کے ساتھ، وَهُمْ لَا يُظْلَمُونَ اور ان پر ظلم نہ کیا جائے گا. یہ جو آیت ہے، یہ آیت نمبر 53, 54، یہ وہ جو مذاق اڑانے والے ہیں ان کو جواب دیا جا رہا ہے کہ قیامت ہوگی، حساب کتاب ہوگا، کفر اور شرک اور نافرمانی کرنے والے جب عذاب کو دیکھیں گے تو جو کچھ بھی ان کے پاس زمین میں ہے نا، اس کو سب کو دے کر فدیے میں، بدلے میں دے کر اپنے آپ کو اللہ کے عذاب سے بچانا چاہیں گے. وَأَثَرُ النَّدَامَةَ اور اس وقت وہ دل ہی دل میں پچھتائیں گے. اب آپ دیکھیں کہ یہاں پہ دو باتیں بتائی جا رہی ہیں، پہلی چیز کہ جو کچھ ان کو پاس ہے اس کو وہ فدیے میں دے دیں، اور دوسری چیز کہ دل ہی دل میں شرمندہ ہوں گے. وَأَثَرُ النَّدَامَةَ، أَثَرُ کا لفظ جو ہے اس کے معنی کیا ہے کہ وہ لوگ چھپائیں گے، سر ہوتا ہے نا راز، سین را را، اسی سے ہے کہ وہ اثر اور وہ چھپائیں گے ندامت، شرمندگی کو، جو ان کی ندامت ہے، جو ان کی شرمندگی ہے اس کو چھپائیں گے. کب؟ لما راب العذاب، جب وہ عذاب کو دیکھیں گے. وَقُضِيَ بَيْنَهُمْ بِالْقِسْطِ وَهُمْ لَا يُظْلَمُونَ اور ان کے درمیان پورے انصاف سے فیصلہ کیا جائے گا، کوئی ظلم ان پر جو ہے وہ نہ ہوگا. الا ان للہ ما فی السماوات والارض، سنو خبردار آگاہ رہو. الا کہ یہ تینوں ترجمے کیے جاتے ہیں، سنو خبردار آگاہ رہو، بے شک اللہ کے لیے ہے جو کچھ آسمانوں میں ہے اور جو زمین میں ہے. یہ آیت اللہ کی ملکیت کو ظاہر کرتی ہے کہ اللہ ہے کائنات کی ایک ایک چیز کا مالک، کائنات کے ذرے ذرے کا اللہ ہی مالک ہے، آسمانوں اور زمین کی ہر چیز اللہ کی ملکیت ہے. اللہ ان وعد اللہ حق، سنو بے شک اللہ کا وعدہ حق ہے، اللہ کا وعدہ سچا ہے. کیا؟ قیامت آ کر رہے گی، حساب کتاب ہو کر رہے گا، اور لوگوں کے درمیان پورے انصاف سے فیصلے کیے جائیں گے. وَلَكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ اور لیکن اکثر لوگ جو ہے وہ اس کو جانتے نہیں ہیں. اکثر لوگوں کو مرنے کا، اللہ سے ملاقات کا احساس نہیں ہے، اور وہ جو حساب کتاب ہونے والا ہے، وہ جو جواب دہی ہونے والی ہے، لوگوں کو افسوس اس کا احساس نہیں ہے. تو لوگوں نے یہ سمجھ رکھا ہے کہ بس ہمیں پہلے تو مرنا ہی نہیں ہے، پھر بعض لوگ کہتے ہیں کہ مریں گے تو پھر زندہ نہیں کیا جائے گا، اور بعض لوگ یہ سمجھتے ہیں کہ جیسے ہم چاہیں گے ویسے ہی جو ہے وہ ہوگا. وَلَكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ اکثر لوگوں کو جو ہے وہ اس کا جو ہے وہ احساس ہی نہیں ہے، اس کا علم ہی نہیں ہے. حضرت سفیان ثوری رحمت اللہ علیہ موت کو یاد کر کے کانپنے لگ جاتے اور فرماتے کہ رات کو سوتے میں اگر کوئی شور سنائی دے تو کانپ اٹھتا ہوں کہ کہیں ہم پر عذاب تو نہیں نازل ہونے لگا. حضرت امام مالک رحمت اللہ علیہ بھی اپنے آخری وقت میں زاروں کتار رو رہے تھے. امام مالک رحمت اللہ علیہ بڑے نیک اور متقی، آخری وقت آیا تو زاروں کتار رو رہے تھے. لوگوں نے پوچھا کہ آپ کیوں روتے ہیں؟ کہنے لگے میں نہ روؤں تو اور کون روئے گا، کاش مجھے میرے ہر فتوے کے بدلے میں کوڑے مارے جائیں، کاش میں نے اپنی رائے سے ایک بھی فتوا نہ دیا ہوتا، اور مجھ سے پہلے جو فتوے دیے گئے انہی پر اکتفا کر لیتا. ان کو اپنی جواب دہی کا اتنا احساس تھا کہ کہتے تھے کہ کاش کہ میں نے کوئی فتوا ہی نہ دیا ہوتا. حضرت امام احمد بن حنبل رحمت اللہ علیہ جب ان کی چند سانسیں باقی رہ گئیں تو کہنے لگے نہیں، ابھی نہیں. ان کے بیٹے نے اس کی وجہ پوچھی تو کہنے لگے میرے ارد گرد شیاطین بیٹھے ہیں اور ابلیس مجھ سے مخاطب ہو کر کہہ رہا ہے اے احمد بن حنبل، افسوس، صد افسوس، تم مجھ سے اپنا ایمان سلامت لیے جا رہے ہو. تو میں اسے مخاطب ہو کر کہہ رہا ہوں نہیں، ابھی نہیں، ابھی میری زندگی کی چند سانسیں باقی ہیں، جب تک میری روح میرے جسم سے توحید پر نہ نکل جائے میں تجھ سے غافل نہیں رہوں گا. یعنی ان کی زندگی کا آخری وقت ہے, ساری زندگی ایمان اور توحید پر گزاری ہے, بڑے نیک اور متقی تھے. اب آخری وقت میں شیطان کہہ رہا ہے کہ اے امام احمد بن حنبل تم مجھ سے بچ کر نکل گئے. کہتے ابھی نہیں, ابھی نہیں, ابھی مرا نہیں ہوں نا, جب تک کہ میری سانس باقی ہے, بے شک چند گھڑیاں ہیں, اس وقت تک مجھے تم سے بچنا ہے, جب تک میں مر نہ جاؤں نا. اب آپ سوچ لیں کہ شیطان جو خون میں, جو رگوں میں خون کی طرح گردش کرتا ہے, اور کتنا بہکاتا ہے, کتنا پھسلاتا ہے, کتنا گناہوں پر آمادہ کرتا ہے, کتنا آپ قرآن سے محبت کرتی ہیں, اللہ سے, اللہ کے رسول سے, آخرت سے, اپنے ایمان کی آپ کتنی فکر کرتی ہیں. ایمان ہی اصل پونجی ہے, ایمان ہی اصل طاقت ہے. اور لوگوں, یہ دنیا کی زندگی جو پھیلا ہوا ایک میدان نظر آتی ہے, سمٹ جاتی ہے تو لمحہ بن جاتا ہے, کچھ بھی نہیں, انسان کفے افسوس ملتا رہ جاتا ہے. آئیے اس دنیا میں جو زندگی کے چند دن ہیں, چند سال ہیں, چند گھڑیاں ہیں, ہم جو ہیں وہ اللہ کی ملاقات کی تیاری کر لیں. اللہ کا وعدہ سچا ہے, ولکن اکثر ہم لا یعلمون, لیکن اکثر لوگوں کو اس بات کا علم ہی نہیں ہے کہ قیامت آ کر رہے گی, حساب کتاب ہو کر رہے گا, اور ہر ایک کو اس کے کیے کی جزا اور سزا مل کر رہے گی. یہ ہے اصل بات کہ لوگوں کو اس کا شعور نہیں ہے. ہوا یحیی و یمیت و الیہ ترجعون, وہی زندگی دیتا ہے اور وہی موت دیتا ہے. زندگی اور موت اللہ کے ہاتھ میں ہے, وہ الیہ ترجعون, اور اسی کی طرف لوٹ کر جانا ہے, اسی کی طرف لوگوں سب کو پلٹنا ہے. اور افسوس کہ اس اہم حقیقت سے لوگ غفلت میں ہیں. آیت نمبر 57 اور 58 میں, 57-58 سورت یونس میں اللہ رب العزت نے قرآن کی چار صفات بیان کی ہیں. قرآن مجید جو میرے اور آپ کے جو ہے وہ سینے کا نور ہے, دل کی بہار, ہمارے غموں کا مداوا, ہماری تمام مشکلات اور پریشانیوں کا حل ہے. اللہ رب العزت قرآن کے بارے میں یہ اہم حقیقت ہمیں یاد دلاتے ہیں. فرمایا, یا ایھا الناس قد جاءتکم موعظۃ من ربکم, اے لوگو, یا ایھا الناس, سارے انسانوں کو مخاطب کیا جا رہا ہے, اے لوگو, قد جاءتکم, تحقیق آ پہنچی تمہارے پاس. پہلی قرآن کی صفت ہے موعظۃ, واز, نصیحت. موعظۃ جو ہے اس کا روٹ ہے بو عین زوئے, ایسا آواز جس سے دل نرم ہو اور اللہ کی طرف جھکے. تو موعظۃ ایسی نصیحت کو کہتے ہیں, ایسی چیزوں کے بیان کو کہتے ہیں کہ جن کو سن کر انسان کا دل نرم ہو جائے اور اللہ کی طرف جھکے. تو اے لوگو, تمہارے پاس اللہ کی طرف سے معزت آ گئی ہے. معزت کیا ہے؟ قرآن مجید. اور آپ دیکھیں کہ قرآن جو ہے وہ دلوں کو نرم کرتا ہے. آپ قرآن کو سنیں, آپ کی آنکھوں سے آنسو بہنے لگیں گے, آپ کو لگے گا کہ آپ کا دل جو ہے وہ پگھل رہا ہے. اور بڑے بڑے سخت لوگ جو ہیں جب وہ قرآن کو سنتے ہیں تو ان کے دل جو ہے وہ نرم ہو جاتے ہیں. دنیا کی غفلت کا پردہ چاک ہوتا ہے, آخرت آنکھوں کے سامنے نظر آتی ہے, ایسا محسوس ہوتا ہے. اور یہاں پہ اسی کا ذکر کیا جا رہا ہے کہ موعظۃٌ مِن رَّبِّكُمْ, کہ یہ جو واز ہے یہ تمہارے رب کی طرف سے ہے. مِن رَّبِّكُمْ, اس شرط کیا ہے؟ تمہارے رب کی طرف سے. اس چیز نے اس کو اور بلند کر دیا. قرآن اللہ کی طرف سے ہے, رب کریم کی طرف سے ہے, کسی کا گھڑا ہوا نہیں ہے. يا أيها الناس قد جاءتكم معظة من ربكم، یہ پہلی صفت. دوسری، وشفاء لما في الصدور، وشفاء لما في الصدور، یہ وہ چیز ہے جو دلوں کے امراض کی شفا ہے. قرآن کی دوسری صفت، شفا کے معنی ہے بیماری کا دور ہونا. صدور صدر کی جمع ہے جس کے معنی سینے کے ہیں. جیسے کسی بھی کنٹری کا ایک کیپیٹل ہوتا ہے، اس کا صدر مقام ہوتا ہے. جیسے جو ہے وہ امریکہ کا نیویارک ہے، پاکستان کا اسلام آباد ہے، اسی طرح ہمارے پورے جسم کا جو صدر ہے وہ سینہ ہے، اور اس سے مراد ہے قلب، دل. اور جو کیپیٹل ہوتا ہے، جو صدر ہوتا ہے، صدر مقام، وہ بہت اہم ہوتا ہے. اب یہاں پہ بتایا جا رہا ہے کہ قرآن مجید جو دل ہے نا، دل کی بیماریوں کا کامیاب علاج ہے. وَشِفَاءُ لِمَا فِي الصُّدُورِ، در حقیقت قرآن ہر بیماری کی شفا ہے، قلبی، روحانی، بدنی، جسمانی، ہر طرح کی بیماری. اب آپ دیکھیں کہ قرآن مجید کو آپ پڑھیں گے تو بیماری جو ہے وہ ٹھیک ہو جائے گی. حضرت ابو سعید خدری رضی اللہ عنہ روایت کرتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں ایک شخص حاضر ہوا اور کہنے لگا، میرے سینے میں تکلیف ہے. آپ نے فرمایا، قرآن پڑھا کرو. اللہ کا ارشاد ہے، شفاء لما فی الصدور، قرآن شفا ہے ان تمام بیماریوں کی جو سینوں میں ہوتی ہیں. حضرت واصلہ بن اسقع رضی اللہ عنہ کی روایت ہے، ایک شخص رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا اور کہنے لگا کہ میرے حلق میں تکلیف ہے. آپ نے اس کو بھی یہی جواب دیا کہ قرآن پڑھا کرو، کیونکہ قرآن کے پڑھنے سے جو بیماری ہے وہ دور ہوتی ہے. پھر آپ دیکھیے کہ ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی یہ سکھائی ہوئی دعا بھی ملتی ہے، بڑی خوبصورت دعا ہے. اللهم انی عبدک ابن عبدک ابن امتک ناصیتی بیدک ماد فی حکمک عدل فی قضاؤک اسألک بکل اسم ہوا لک سمیت به نفسک او انزلته في كتابك او علمته احدا من خلقك او استاثرت به في علم الغيب عندك ان تجعل القرآن ربيع قلبي ونور صدري وجلاء حزني وذهاب همي وغمي. تو اس یہ دعا جو ہے، یہ مسند احمد ابن حبان کی روایت ہے. اس میں جو ہے وہ اللہ کی حمد و ثنا ہے، اپنی بے بسی کا اظہار ہے، اپنی بندگی کا اظہار ہے، اور ساری باتیں کہہ کے اینڈ پہ یہ دعا ہے کہ اے اللہ، تو اس قرآن کو میرے دل کی بہار بنا دے، میرے سینے کا نور بنا دے، میرے جو غم ہے اس کو دور کرنے کا ذریعہ بنا دے، میری تمام پریشانیاں جو ہے اس کا علاج بنا دے. پھر آپ دیکھ لیں کہ یہاں پہ بھی ہمیں یہی بات بتائی گئی نا کہ یہ دلوں کی بیماریوں کو قرآن دور کرتا ہے. ایک تو جسمانی بیماری، دوسرا جیسے دلوں کے اندر کیا بیماریاں پائی جاتی ہیں، کبر، حسد، کینہ، کدورت، دنیا کی محبت، ساری جو برائیاں ہیں، جو بد اخلاقی ہے جو انسان کے اندر پائی جاتی ہے، تو ان تمام کا علاج ہمیں کہاں سے ملے گا؟ قرآن مجید سے ملے گا. آپ قرآن پڑھیں، آپ کے اندر آخرت کی محبت پیدا ہوگی. آپ قرآن پڑھیں، آپ کو غیبت سے نفرت ہوگی. آپ کو پتا چلے گا حسد کسے کہتے ہیں، آپ کو پتا چلے گا کہ کبر کیا ہے، آپ سمجھیں گی کہ منافقت کیا ہے. منافقت کی بیماری کہاں ہوتی ہے؟ دل کے اندر ہوتی ہے. کئی دفعہ آپ پڑھ چکی کہ ان کے دلوں کے اندر مرض تھا، اور قرآن نے اس مرض سے مراد جو ہے وہ منافقت کو لیا ہے. تو قرآن مجید جو ہے، اس کا مطالعہ کریں تو دلوں کے اندر سے کفر دور ہوتا ہے، نفاق دور ہوتا ہے، दिलों के अंदर जो शकूक हैं, जो शुभात हैं, वो खत्म होते हैं। तो कुरान जो है वो सरापाए रहमत है। हर किस्म की जो बीमारियां हैं, जो तकलीफें हैं, जो परेशानी हैं, उनका इलाज है। तो जैसे हम चाहते हैं ना कि हमारा इखलाक अच्छा हो जाए, हमारा किरदार अच्छा हो जाए, हमारे दिल नरम हो जाए, हमें हमारे अंदर जो है वो आखिरत की फिक्र पैदा हो, हमें जो है वो हम दूसरों के साथ मोहब्बत करने वाले बन जाएं। आप जो कुछ भी करना चाहती हैं, आप जो कुछ भी मांगना चाहती हैं, आपको अपने अंदर के घिनौनेपन का जो शदीद एहसास है, तो इसके लिए जरूरी है कि आप जो हैं कुरान मजीद का मताला करें। और जो कुरान पढ़ता है उसके मुताबिक अमल करता है, तो उसके ये रोग, उसकी भी ये बीमारियां जो हैं ये दुरुस्त हो जाती हैं। तो ये थी दूसरी सिफत। तीसरी सिफत है वाहुदन और हदायत। कुरान मजीद हदायत है। इसकी जिंदा मिसाल जो है वो साहबाए कराम है, वो बेटियों को जिंदा दरगोर करने वाले, वो जो है वो मुर्दार खाने वाले, शराब पीने वाले, भाई का गला काटने वाले, एक दूसरे पर ज्यादतियां करने वाले, जो तालीम और तहजीब से नाआशना थे। कुरान मजीद ने मक्का के बदुओं को, ऊंटों की महारे थामने वालों को जो है वो तालीम और तहजीब से आशना कर दिया, उन्हें कैसरो किसरा के तख्तो ताराज का मालिक बना दिया। वाहुदन, कुरान मजीद हदायत है। और अफसोस के जो आज का मुसलमान है वो इस नेमत से और इस एहसास से जो है वो आ रही है, उसे अंदाजा ही नहीं कि कुरान मजीद कितनी बड़ी नेमत है जो कि उसके घरों में उसके पास मौजूद है और उसने उसको जो है वो संभाल कर बंद करके रखा है। जो तुम्हारे नबी ने दिए हैं तुम्हें, इन उसूलों से आराइशे जा करो, रास्ते का अंधेरा भी छट जाएगा, दीदा और दिल तो अपने फिरोजा करो, फिर सजाना दिए तुम दरो बाम पर, अपने सीनों में पहले चरागा करो, बुहरिक सांस से आए ईमान की, हर मुसलमान हो तस्वीर कुरान की। तो हमें क्या करना है, हमें अपने दिलों के अंधेरों को दूर करने के लिए कुरान मजीद का मताला करना है। मांगते फिरते हैं अग्यार से मट्टी के चिराग, मांगते फिरते हैं अग्यार से मट्टी के चिराग, अपने खुर्शीद पे फैला दिए साए हमने। तो कुरान मजीद हमारे पास मौजूद है और हम लोगों से पूछते फिरते हैं कि कौन सा ऐसा तरीका है कि जिससे जो है हम तरक्की कर सकें, जिसके जरिए हम आगे बढ़ सकें। तो आप अपनी जिंदगी का जो है वो जायजा लें, अपने शब रोज का, अपने लेने और देने का, अपनी गुफ्तगू करने का अंदाज, और आपके जो घरों के अंदर रवैये हैं या दोस्तों के साथ हैं या जॉब पर हैं, जहां भी आप हैं, तो आप जरूर जायजा लें कि आप क्या करती हैं। क्योंकि अब अपनी जिंदगी को कुरान के मुताबिक संवारना चाहिए। अल्लाह कह रहा है कि कुरान हुदन है, हदायत है। तो अपनी जिंदगी के अंधेरे भी इससे दूर करने चाहिए, अपनी गफलत को दूर करना चाहिए, शिर्क कुफ्र निफाक और जो बुरी आदतें पाई जाती हैं कुरान मजीद की रोशनी में, अपनी सारी बुरी सिफात जो हैं उनको जो है वो निकालना चाहिए। तो कुरान जो है वो क्या है, हुदन है, ये हदायत है। चौथी सिफत है वरहमतुल्लिलमुमिनीन, और रहमत है मोमिनीन के लिए। तो जो इसे कबूल कर लें, जो इस पर ईमान ले आए, उनके लिए ये रहमत है। तो इससे क्या बात पता चलती है कि वो लोग जो कुरान की हदायत को कबूल कर लेंगे, कुरान मजीद उनके लिए रहमत बन जाएगा, उनकी दुनिया भी संवार देगा, उनकी जिंदगी में सुकून आ जाएगा और उनकी आखिरत भी संवर जाएगी। तो ये रहमत कैसे मिलेगी, للمومنین ایمان لانے والوں کے لیے. ایمان لانا کیا ہے؟ جو کچھ آپ پڑھ رہی ہیں اس پر عمل کریں, کیونکہ جب انسان عمل کرتا ہے تو انسان پر اللہ کی رحمتوں کا ظہور ہوتا ہے. حضرت عمر رضی اللہ عنہ کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ تعالیٰ اس قرآن کے ذریعے بہت سے لوگوں کو سر بلندی عطا کرے گا اور بہت سے لوگوں کو ذلیل کرے گا. اسے صحیح مسلم نے روایت کیا ہے. حضرت زید بن ارکم رضی اللہ عنہ کہتے ہیں آپ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ کی کتاب میں ہدایت ہے اور روشنی ہے, جس نے اسے مضبوطی سے پکڑے رکھا وہ ہدایت پر قائم ہو گیا, اور جس نے اس سے غفلت برتی وہ گمراہ ہو گیا. تو کیا بات پتا چلتی ہے کہ قرآن مجید جو ہے یہ رحمت ہے ان لوگوں کے لیے جو ایمان لاتے ہیں, اور ایمان لانے کا مطلب ہے اس کو پڑھنا اور اس پر عمل کرنا, اپنی زندگی کے اندھیرے سے جو ہے وہ روشنیوں میں تبدیل کرنا. اور آیت نمبر 58 میری پسندیدہ آیت ہے, بڑی خوبصورت آیت ہے. اللہ تعالیٰ اعلان کر رہے ہیں, قل بفضل اللہ, قل بفضل اللہ وبرحمته فبذلك فليفرحوا هو خير مما يجمعون. اے نبی صلی اللہ علیہ وسلم کہو, یہ اللہ کا فضل اور اس کی مہربانی ہے کہ یہ چیز اس نے بھیجی, اس پر تو لوگوں کو خوشیاں منانی چاہیے. قل, اے محمد صلی اللہ علیہ وسلم کہہ دیجئے, بفضل اللہ اللہ کے فضل کے ساتھ, فبرحمتہ اور اس کی رحمت کے ساتھ, فبذلک پس چاہیے کہ اس پر, کس پر؟ قرآن کے حاصل کرنے پر, اس کے پڑھنے پر, اس کے عمل کرنے پر, اس کے سیکھنے پر, اس کے حفظ کرنے پر. جس کو قرآن کی دولت مل جائے اس کو کیا کرنا چاہیے؟ فلیفرحوا, اسے خوشیاں منانی چاہیے. ہوا خیر مما یجمعون, وہ قرآن مجید جو ہے خیر سب سے بہترین ہے, سب سے بہتر ہے. مما یجمعون, مما جو ہے نا اس کو سرکل کر لیں, جو کچھ آپ دنیا میں جمع کرتے ہیں ان سب چیزوں سے بہتر جسے لوگ سمیٹ رہے ہیں یہ قرآن مجید ہے. یجمعون, جی میم عین, جمع کرنا. تو جو کچھ بھی انسان دنیا میں جمع کرتا ہے اس میں دی بیسٹ جو ہے قرآن ہے. خیرون اسم تفضیل ہے, کیونکہ اس کا وزن تو افعلو کا نہیں ہے, جیسے اکبرو اکثرو وزن تو نہیں ہے. بعض وزن ایسے ہیں جو اس پر نظر نہیں آتے لیکن معنی وہی دیتے ہیں. تو یہاں پہ معنی کیا ہے کہ یہ سب سے بہتر ہے. تو یہ جو آیت ہے, آیت نمبر 58, 58 نمبر آیت سورت یونس کی, بڑی ہی خوبصورت اور بڑی ہی اہم آیت ہے. اس میں اللہ تعالی نے لوگوں کو یہ بات بتائی ہے کہ لوگوں کو چاہیے کہ اللہ کے فضل و رحمت ہی کو اصل خوشی کی چیز سمجھیں. اللہ کے فضل اور رحمت پر ان کو خوش ہونا چاہیے. اللہ کا فضل اور رحمت قرآن ہے, اور دنیا کی چند روزہ مال متاع راحت عزت جو کچھ بھی لوگ جمع کرتے ہیں قرآن ان سب سے بہتر ہے. اب آپ دیکھیں کہ عام طور پر لوگ کیا جمع کرنا چاہتے ہیں. آپ کو کیا جمع کرنے کا شوق ہے؟ کسی کو جو ہے وہ گارڈننگ کا شوق ہے, کسی کو دوستیاں کرنے کا شوق ہے, کسی کو اچھے کپڑے بنانے کا, کسی کو جیولری زیور, کسی کو کھانے پکانے کا, وہ ریسپیاں جمع کرتی رہتی ہیں, اور کسی کو جو ہے وہ اس بات کا شوق ہے کہ ڈگریاں جمع کریں, ادھر کورس کر رہے ہیں ادھر کورس کر رہے ہیں. اور کچھ لوگ جو ہے وہ دولت ڈالر جمع کر رہے ہیں, کچھ زیور جمع کر رہے ہیں, کچھ جو ہے وہ زیادہ سے زیادہ دوستیاں سوشلائزیشن میں. تو جو کچھ بھی انسان دنیا میں جمع کرتا ہے اس میں سب سے بہترین جو ہے وہ قرآن مجید ہے. تو اس سے یہ بات پتا چلتی ہے کہ آپ مثلا آپ کے بچوں نے قرآن پڑھا ہے, ناظرہ ختم کیا ہے, حفظ کیا ہے, ترجمے سے کیا ہے, تو آپ اس کی خوشی منائیں. بچوں نے 30واں پارا پڑھا ہے, آپ اس کی پارٹی کر سکتی ہیں, کیونکہ یہاں پہ اللہ کہہ رہا ہے کہ اس کی خوشی مناؤ. جیسے حضرت جو ہے وہ امام ابو حنیفہ رحمت اللہ علیہ کا یہ بڑا خوبصورت واقعہ ہے کہ ان کا بیٹا تھا حماد, اس نے ابھی صرف سورت فاتحہ جب پڑھی تو امام حنیفہ رحمت اللہ علیہ نے اپنے بیٹے کے استاد کو 1,000 درہم بھجوائے. استاد کو بڑی حیرت ہوئی کہ میں نے کون سا بڑا کارنامہ انجام دیا ہے, بس سورت فاتح ہی پڑھائی ہے نا. امام ابو حنیفہ رحمت اللہ علیہ کو جب پتا چلا تو خود استاد کے پاس گئے اور جا کے کہنے لگے کہ آپ نے میرے بیٹے کو جو کچھ سکھایا ہے اس کی قیمت تو ساری دنیا بھی نہیں ہو سکتی, خدا کی قسم اگر میرے پاس اور دولت ہوتی تو وہ بھی آپ کی خدمت میں پیش کر دیتا اور خوشی محسوس کرتا. اور اسی طرح امام شافعی رحمت اللہ علیہ جو تھے ان کا اپنے استاد وقی واو کاف, یہ جو کشمیر والا کاف ہے واو کاف یا عین, تو انہوں نے امام شافعی رحمت اللہ علیہ نے اپنے استاد سے ایک دفعہ پوچھا کہ میرا حافظہ بڑا کمزور ہے, اپنے حافظے کی شکایت کی. تو کہا کہ میرا حافظہ کیسے اچھا ہو سکتا ہے, جیسے آپ بھی پوچھ سکتی ہیں نا کہ مجھے روٹ وٹ یاد نہیں ہوتے, کوئی کہتا ہے ترجمہ یاد نہیں ہوتا, یا بچے حفظ کر رہے ہیں تو حفظ کیسے ہو, یا بچوں کو قرآن کیسے یاد ہو, یا ہمیں کیسے قرآن یاد ہو. تو حافظے کا علاج کچھ لوگ بادام بتاتے ہیں, کچھ دودھ بتاتے ہیں, کچھ ڈفرینٹ لوگ چیزیں بتاتے ہیں نا. اور آپ کو یہ سن کر حیرت ہوگی اور مجھے تو بڑی خوشی ہوئی تھی, اور آپ اس پہ تجربہ کر کے دیکھیں آپ کو کتنا اچھا لگے گا. تو امام شافعی رحمت اللہ علیہ نے جب اپنے استاد سے پوچھا کہ حافظہ کمزور ہے اس کا علاج بتائیں, ان کے استاد کا نام کیا تھا؟ وقی وہ کافیہ عین. تو استاد نے جواب دیا کہ اللہ کی نافرمانی اور گناہوں سے بچو, یہی حافظے کا علاج ہے. علم اللہ کا نور ہے اور اللہ یہ نور ان کو نہیں دیتا جنہوں نے اپنی زندگی گناہوں سے گندی کر لی ہو. کیونکہ آپ دیکھیں کہ جب انسان گناہ کرتا ہے, غلط کام کرتا ہے, پھر قرآن اس کو نہیں یاد ہوتا. مثلاً آپ صبح سویرے اٹھتی ہیں, جیسے آپ کے بچے حفظ کر رہے ہیں یا آپ حفظ کر رہی ہیں, یہ سبق آپ نے یاد کرنا ہے, تو بیسٹ ٹائم جو ہے نا وہ فجر کا ٹائم ہے. بیسٹ ٹائم فجر سے پہلے, فجر کے قریب, فجر جو ارلی مارننگ ٹائم ہے, آپ اس وقت یاد کریں. اس وقت آپ سو کے اٹھی ہیں, آپ کے ذہن کی سلیٹ بالکل صاف ہے, کچھ بھی نہیں اس پر لکھا ہوا, اور آپ اس وقت یاد کر کے دیکھیں, اور دوسرا آپ رات کو یاد کر کے دیکھیں, دونوں میں بڑا فرق ہے. دن بھر ذہن کے اوپر بہت سی باتیں ہیں, بہت آپ نے سنا دیکھا کیا, تو دونوں میں بڑا فرق ہے. تو بہرحال انہوں نے بھی کیا بتایا تھا کہ یہ اللہ کا نور ہے اور یہ کن لوگوں کو اللہ دیتا ہے؟ جو کہ عمل کرتے ہیں. تو پھر کیا کرنا چاہیے؟ نیک عمل کرنے چاہیے, اچھے عمل کرنا چاہیے. اور مثلا ماشاءاللہ آپ لوگوں نے قرآن کی کلاس کو جوائن کیا ہے, آپ جاب کرنے والی ہیں, آپ میں سے ڈاکٹرز ہیں, ٹیچرز ہیں, بینک میں کام کرنے والے ہیں, اسکول میں جاب کرنے والے ہیں, یا پھر عام مارکیٹ میں کہیں بھی آپ, جیسے بعض لوگ دکان وغیرہ میں بھی کام کرتے ہیں, تو جو جہاں بھی آپ کام کر رہی ہیں, آپ دیکھیں آپ کیوں کام کرتی ہیں. آپ ڈالر جمع کرتی ہیں, آپ نے اپنی زندگی میں پتہ نہیں کتنے ہزار کتنے لاکھ ڈالر کمائے ہوں گے نا, اور جب آپ کو تنخواہ ملتی ہوگی آپ کتنی خوش ہوتی ہوں گی, یا آپ کو ڈگریاں آپ نے حاصل کی آپ کو کتنی خوشی ہوتی ہوگی. تو سب سے زیادہ خوشی کس پر ہونی چاہیے؟ قرآن کا علم حاصل کرنے پر. یہ آپ کی زندگی کا بیسٹ ٹائم ہے جو گزر رہا ہے. میں نہیں کہہ رہی, اللہ کہہ رہا ہے فَبِذَٰلِكَ فَلْيَفْرَحُوا ہوا خیر مما یجمعون, کہ آپ جو کچھ بھی آپ جمع کرتی ہیں, جو کچھ بھی حاصل کرتی ہیں. تو میں مثلا ایک دفعہ بحرین میں تھی, اپنے ایک دوست کے گھر گئی اور اللہ نے ان کو بڑا نوازا ہوا تھا, تو ان کے جو جیسے کپڑے ہینگ کرنے کی جو الماری تھی نا, وہ ایسے تھی الماری جیسے ایک بہت بڑا سا کمرہ, اور پورے کمرے میں جیسے ایک بہت بڑے, آپ مال میں جاتے ہیں نا تو وہ کپڑے جو ہینگ کیے ہوئے ہیں وہ آپ ان کو ہلاتے ہیں بڑا سے ہینگر کی طرح, تو آپ کے آگے موو ہو کر آتے چلے جاتے ہیں. تو اس طرح وہ اپنے پورے جو ان کے سوٹ تھے یا کپڑے تھے, جو کچھ بھی انہوں نے ہینگ کیا تھا, وہ اس کو مطلب اپنا گھر نیا بنایا, اس میں موو ہوئی اور وہ کہتی کہ دیکھیں یہ بھی کمرہ ہے, یہ چیز ہے, یہ چیز ہے, اور ایک ایک کر کے وہ دکھا رہی تھی, اور وہ پورا جو تھا وہ موو ہو رہا تھا. تو انسان جو ہے وہ گھر بناتا ہے, کیا کیا کچھ, کئی کئی گھر بناتا ہے, کیا کیا کچھ جمع کرتا ہے, لیکن اللہ کہتا ہے کہ تم ان کے بنانے پر اور اس کے حاصل کرنے پر خوشیاں مناتے ہو, تم قرآن کے حاصل ہونے پر خوشیاں مناؤ. تو آپ کے ماشاءاللہ 10 پارے ہو چکے, آپ 11ویں پارے پر ہیں, آپ کو اس پر اللہ کا شکر ادا کرنا چاہیے, خوشی منانی چاہیے. مجھے خوشی منانی چاہیے, مجھے اللہ کا شکر ادا کرنا چاہیے کہ मेरी शामें अच्छी गुजर रही हैं। सुबह की क्लासेस में तो बहुत दफा, कई दफा अल्लाह ताला की तौफीक से पढ़ाने का मुझे जो है वो मौका मुयस्सर आया, और शामें भी जो है वो अल्लाह के जिक्र में गुजरने लगी इस तरह से। और बजाहिर ही बड़ा मुश्किल लगता है, लेकिन आप देखें कि वक्त गुजर जाता है ना, और कितना सुकून मिलता है। तो हुआ खैरु मिम्मा यजमाउन, तो आप जो कुछ भी जमा कर रही हैं दुनिया में, आप जो कुछ हासिल कर रही हैं, मैं जो कुछ हासिल कर रही हूँ, इसमें सबसे ज्यादा यही बेहतर है कि कुरान सीखे सिखाए। अच्छा, सहाबा का क्या हाल था? सहाबा कुरान सीखते सिखाते थे, और कुरान की अहमियत उनके दिलों पर इतनी खूबसूरती से नक्श थी कि वो मैदाने जंग में होते थे, वो घोड़े पर सवार होते थे, मैदाने जंग में थोड़ी देर के लिए वक्फा होता था तो वो एक दूसरे को कुरान सिखा रहे होते थे। मियां बीवी बैठे हुए होते थे, एक दूसरे को कुरान सिखा रहे होते, कुरान की बातें करते थे, और वो खाना खाना भूल जाते थे, लेकिन वो कुरान को सीखना और सिखाना नहीं भूलते थे। और एक साहबी थे, कहते हैं कि मैं छोटा सा बच्चा था, मदीना से जरा बाहर हमारा घर था, और हमारे घर के बाहर कहते हैं कि एक दरख्त था, दरख्त के नीचे आने जाने वाले मुसाफिर आकर रुकते थे। कहते हैं अभी मैं मुसलमान नहीं हुआ था, और मैं जब मुसलमान नहीं हुआ था मुझे कुछ सूरतें याद हो गई। कैसे याद हुई? कि वो जो मुसाफिर थे, वो जो दरख्त के नीचे आकर रुकते थे, सस्ताते थे, दरख्त के नीचे एक दूसरे को कुरान सुनाते थे। और कहते हैं कि मेरा घर चूंकि पास ही था, तो उनकी जो आवाजें सीखने सिखाने की मैं सुनता था, तो मुझे उससे कुछ सूरतें याद हो गई। मैं आपसे सवाल करती हूँ कि सहाबा की कुरान से इतनी मोहब्बत थी, उनको अपने मिशन से, अपने अल्लाह से इतनी मोहब्बत थी कि मोमिन तो मोमिन, काफिर भी कुरान सीख जाए। ऐसा खूबसूरत उन्होंने माहौल बनाया था, इतनी खूबसूरत उनकी दोपहरें थी, इतनी खूबसूरत और इतनी बेहतरीन जो थी उनकी निशिस्तें थी, कि काफिर भी कुरान सीख जाए। कि काफिर बच्चा है और वो कह रहा है कि मैं मुसलमान होने से पहले मुझे तो कुछ सूरतें हिफ्ज हो गई थी। और एक दफा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से पूछा है, मेरे सहाबा क्या तुम जानते हो कि जिब्रील अलैहि सलाम कुरान की तिलावत कैसे करते हैं? उन्होंने कहा कि हमें तो नहीं पता। कहा कि अच्छा, तुम जिब्रील अलैहि सलाम कुरान की तिलावत कैसे करते हैं, तुम जानना चाहते हो, सुनना चाहते हो? उन्होंने कहा हाँ। कहा तो अच्छा, अगर तुम जिब्रील अलैहि सलाम की तिलावत को सुनना चाहते हो तो अब्दुल्ला बिन मसूद रजी अल्लाह नो की तिलावत सुन लो, इतनी खूबसूरत थी उनकी तिलावत। कहा कि वो जिब्रील अलैहि सलाम की तिलावत से मिलती है। फिर जो है वो हजरत उबई बिन काफ रजी अल्लाह नो को आपने सैयदुल कुरा, कारियों का लीडर का टाइटल दिया। एक दफा आपने हजरत उबई बिन काफ रजी अल्लाह ने से कहा है, उबई बिन काफ मुझे अल्लाह ने कहा है कि मैं उबई से कहूं कि वो सूरत बैयना सुनाए, और या ये अल्फाज आते हैं कि जैसे रसूल अल्लाह हजरत उबई बिन काफ को सुनाए। हजरत उबई बिन काफ रजी अल्लाह ने रोने लगे, खुशी से रोने लगे, पूछने लगे ए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, क्या अल्लाह ने मेरा नाम लिए लेकर कहा है? आपने फरमाया हाँ। उनकी आंखों से जारों कितार आंसू बह रहे थे कि अल्लाह ने मेरा नाम लेकर कहा है। और आपको पता है कि हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु इतनी खूबसूरत तिलावत करते थे कि अहले मक्का ने ये कहा कि अबू बकर जब कुरान की तिलावत करते हैं तो हमारे लोग जो है बेखुद हो जाते हैं, इनको बाहर निकल कर तिलावत करने की इजाजत नहीं है, इनको घर के अंदर जो है वो बंद होकर करनी चाहिए। अब उन्होंने मजबूरन अपने घर के अंदर करनी शुरू की, तो लोग उनके घर के दरवाजे के साथ, उनकी दीवारों के साथ खड़े होकर, मर्द तो मर्द, औरतें भी खड़ी होकर तिलावत सुनती थी। तो कुरान एक मौजजा है, और आज जरूरत है इस बात की कि हम अपने घरों को और अपने दिलों को वो कुरान की तिलावत से, इसके इल्म से जो है वो मामूर करें, रोशन करें। आपने वो मरियम जमीला जो ईसाई थी और फिर मुस्लिम हो गई, इनकी कई किताबें हैं, द वुमेन एट द क्रॉस रोड, और भी कई किताबें। वो कहती हैं कि मैं एक ईसाई घराने से मैं ताल्लुक रखती थी, बड़ा ऊंचा घराना था, और हमारा एक बूढ़ा सा नौकर था जो काम घर का करता था। कहती हैं वो जब काम करके फारिग हो जाता तो अपने कमरे में पीछे जाकर जो है ना वो उठक बैठक भी करते, वो नमाज पढ़ते थे। उन्हें कहती हैं मुझे नहीं पता था, फिर वो कुरान की तिलावत करते थे, वो बूढ़ा जो हमारा नौकर था। और कहती है कि जब वो तिलावत करते, वो कुछ पढ़ते थे और मेरे दिल पर इतना अच्छा असर होता था कि अब मैं क्या करती, मैं इंतजार करती थी कि काम से कब फारिग होंगे और ये जाकर वहां तिलावत करेंगे, और मैं अपने घर वालों से छुप कर वो तिलावत सुनती थी। और कहती है कि एक दिन मेरी मम्मी को पता चला और उन्होंने मुझे जाने से रोका, रोकना शुरू किया। मैं फिर बदल बदल के जाती थी। फिर उन्होंने उस आदमी को जो है उसको मना किया, यहाँ तक कि उन्होंने उस नौकर को निकाल दिया। और कहती है कि जैसे मेरी जो मैं फिर जैसे एक मैं उसकी तलाश में निकल खड़ी हुई, हत्ता कि एक कबाड़िए की दुकान से मुझे कुरान मजीद मिला। क्योंकि बहुत से लोग अपने घरों से कुरान निकाल देते हैं, जब मूव करते हैं वो कहते हैं अब ये तो एक बोझ है, अब हमने इसको क्या करना है। तो कहती है वहां से मुझे मिला, मैंने उसको समझा और मैं जो थी फिर भी मुसलमान हो गई। लेकिन कुरान की तिलावत ने मेरे दिल के अंदर एक रोशनी की किरण पैदा की, एक शौक पैदा किया कि ये क्या चीज है। तो ये क्या था, ये मुसलमानों का कलाम था। तो अब आपको भी क्या करना है, मुझे भी क्या करना है कि कुरान को जमा करना है, अपने दिल के जिंदगी के अंधेरे जो है वो दूर करने हैं। हुआ खैरु मिम्मा यजमाउन, ये उन सब चीजों से बेहतर है जिन्हें लोग समेट रहे हैं। आप अपना मुहासबा करें, मैं भी अपना मुहासबा करती हूँ, और हम देखते हैं कि कुरान की ये चार सिफात जो हैं क्या हमारे अंदर पाई जाती हैं, क्या कुरान जो है इससे मैं नसीहत हासिल करती हूँ, क्या कुरान मेरी जिस्मानी और रूहानी शिफा का जरिया है, क्या कुरान मेरे लिए हदायत है, मैंने इसको अपना जो है वो रहनुमा बनाया है, और नंबर चार क्या कुरान मेरे लिए रहमत है या जहमत है, मैं इसको अमल करके जो है वो फायदा उठा रही हूं या मैं इसको जो अपने लिए एक मुश्किल समझती हूँ। और ये भी जरूर देखें कि कुरान को जब आप पढ़ती हैं और उस पर अमल कर रही हैं, जैसे माशाल्लाह आप और करने की आप कोशिश कर रही हैं, तो उस वक्त आपको ज्यादा खुशी होती है कि या एक जोड़ा जब मिलता है, या एक सेट आप खरीद लेती हैं, या आप जो है वो कोई अच्छी डिशेस खरीद लेती है, तो दुनिया की मालो दौलत मिलती है तो आपकी रूह को सुकून मिलता है, या कि कुरान का इल्म हासिल करके आपकी रूह को सुकून मिलता है। तो इसको सीखना भी चाहिए, इसको सिखाना भी चाहिए, और इसको आगे बढ़ाने का इंतजाम भी करना चाहिए। फिर फरमाया, कुल ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ए नबी आप कह दीजिए, आ रही तुम मा अनजल अल्लाहु लकुम मिन रिज़्क़िन, के इनसे कहो तुम लोगों ने कभी ये भी सोचा कि जो रिस्क अल्लाह ने तुम्हारे लिए उतारा था, मा अनजल अल्लाहु जो कुछ उतारा था अल्लाह ने, नजला का मतलब है उतरना और अनजला का मतलब है उतारना, कि जो कुछ उतारा था अल्लाह ने लकुम तुम्हारे लिए, मिन रिज़्क़िन रिस्क में से, कि अल्लाह ने रिस्क में से जो तुम्हारे लिए उतारा था, फजाल तो मिनहू हराम व हलाला, इसमें से तुमने खुद ही किसी को हराम और किसी को हलाल ठहरा लिया। अब यहां पर जो है बताया जा रहा है कि पहले मक्का और काफिर जो थे उनकी एक अजीबो गरीब हरकत थी कि अपनी मर्जी से वो अल्लाह के नाजिल करदा रिज़्क़ को हलाल कर लेते थे और अपनी मर्जी से हराम कर लेते थे। तो यहाँ पे बताया जा रहा है कि रिज़्क़ उतारा तो अल्लाह ने, मा अनजल अल्लाहु लकुम किसने उतारा तुम्हारे लिए, कभी तुमने सोचा जो रिज़्क़ तुम्हारे लिए जो है उतारा है वो किसने उतारा है, अल्लाह ने उतारा है ना। तो जब देने वाला अल्लाह है तो फिर वो रिज़्क़ जो है उसके हलाल और हराम के तरीके भी अल्लाह से लेने चाहिए, लेकिन तुमने क्या किया, फजाल तुम मिनहू हराम व हलाला, इसमें से तुमने खुद ही किसी को हराम और किसी को हलाल जो है वो ठहरा लिया, यानी अपनी मर्जी से हलाल और हराम जो है उसके तौर तरीके अख्तियार किए और मुशरिकाना अकायद जो थे उसके मुताबिक, मन घड़त शरीयत को बेदलील जो है वो करने चल लगे। तो ये क्या, ये अल्लाह के हकूक में मुदाखलत है, ये शिर्क है। तो हलाल और हराम जो है इसके बारे में हमें कहां से कानून को लेना है, ये अल्लाह से लेना है। और अब आप देख लीजिए कि
कि यहाँ पे रिस्क का लफ्ज, हम सिर्फ खाने पीने की चीजों को रिस्क समझते हैं ना, अरबी जबान में ये बड़ा वसी इसका इस्तेमाल है। इससे मुराद इल्म है, कुवतें हैं, सलाहियतें हैं, और खाने पीने की चीजें भी हैं। जो कुछ अल्लाह ने दिया है वो सारी चीजें जो हैं वो रिस्क हैं। तो जो भी जिंदगी का कानून है तो उसमें जायज नाजायज और हलाल हलाल और हराम के बारे में अल्लाह से रहनुमाई लेनी चाहिए। कुल अल्लाहु अज़िना लकुम अम अल्लाह तफ्तरून, इनसे पूछो अल्लाह ने तुमको इसकी इजाजत दी थी या तुम अल्लाह पर जो है वो इफ्तरा कर रहे हो। क्या अल्लाह ने हुक्म दिया था कि ये हलाल है और ये हराम, या फिर तुम अल्लाह पर जो है वो झूठ गढ़ रहे हो, अपनी मर्जी कर रहे हो। अब यहां पर जो है ये एक सवाल है जो उनके सामने रखा गया है कि ये जो तुमने हलाल और हराम के तौर तरीके इख्तियार किए हैं, हुदूद मुकरर कर ली हैं बगैर किसी सनद के, तो क्या अल्लाह ने बताई है या खुद ब खुद? फमा ज़न्नुल्लज़ीना यफ्तरून अलल्लाहिल कज़िबा यौमल क़ियामा, जो लोग अल्लाह पर ये झूठ बांधते हैं उनका क्या गुमान है कि कयामत के रोज उनसे क्या मामला किया जाएगा? वमा ज़न्नुल्लज़ीना और क्या गुमान है उनका, यफ्तरूना जो के झूठ बांधते हैं, अल्लाह ही अल्लाह पर, अलकजीबा झूठ, यौमल कयामा के कयामत के दिन इनके साथ क्या मामला होगा? तो शिर्क करने वाले, कुफर करने वाले, तो कयामत के दिन अल्लाह रब्बुल इज्जत इनके साथ क्या मामला करेगा? इन्नल्लाह लजू फजलिन अलन्नासी वलाकिन अक्सरहुम ला यशकुरून, अल्लाह तो लोगों पर मेहरबानी की नजर रखता है मगर अक्सर इंसान ऐसे हैं जो शुक्र नहीं करते। अब यहां पर जो है एक और अहम हकीकत बताई जा रही है कि अल्लाह अपने बंदों पर बड़ी मेहरबानी करने वाला है, अल्लाह अपने बंदों से बहुत प्यार करने वाले हैं, मगर अक्सर लोग जो है वो नाशुक्र हैं। तो यहां पर के अल्लाह की जो अता करदा नेमते हैं वो अनगिनत हैं, और यहाँ पे नाशुक्री क्या है कि अल्लाह की हलाल करदा चीजों को हराम कर लेना। तो लोग अल्लाह की अता करदा नेमतों को का जब इस्तेमाल करते हैं तो उनको क्या करना चाहिए था, उनको अल्लाह का शुक्र गुजार होना चाहिए था, लेकिन अफसोस ये क्या करते हैं, ये अल्लाह की अता करदा जो नेमते हैं उसमें उनको लेने के बाद जो है फिर नशुक्री करते हैं। वो शुक्र अदा कर नहीं करते। तो ये जो आयात है, आयत नंबर 59 और 60, इसमें अल्लाह रब्बुल इज्जत ने बताया है कि हलाल और हराम का जो इख्तियार है ये सिर्फ खाने पीने की चीजों तक महदूद नहीं है बल्कि हर चीज में है, जैसे लिबास में और लेने देने में, फिर खाने पीने में और अकायद के अंदर, जिंदगी के तमाम मामलात में जो हलाल और हराम का जो मामला है इसको अल्लाह से सीखना चाहिए, अल्लाह से लेना चाहिए। और अल्लाह तो लोगों पर बड़ा मेहरबान है कि उसने हर अच्छे और बुरे अंजाम से मुतला किया है, तो अब क्या करना चाहिए था, अल्लाह की इस मेहरबानी पर जो है वो उसके शुक्र गुजार होना चाहिए था। और अल्लाह ताला ने जो अपना फजल नाजिल किया है, ये जो पीछे कुरान मजीद की सिफात आपने पढ़ी हैं, इनको आप अपने सामने रखें और सोचें कि मैं अल्लाह का शुक्र जो है वो कैसे अदा कर सकती हूँ। और ये जो आयत नंबर 58 में आपने पढ़ा कि कुल बिफ़ज़लिल्लाहि व बिरहमतिही, इसमें दो चीजों का जिक्र है, एक फजल और एक रहमत। तो बाद मुफस्सरीन कहते हैं कि जो फजल है, फजल से मुराद कुरान है, और रहमत से मुराद कुरान पढ़ना और उस पर अमल करने की तौफीक। बाद कहते हैं फजल से मुराद कुरान और रहमत से मुराद इस्लाम है, कि अल्लाह ने कुरान सिखाया और उस पर अमल करने की तौफीक दी। तो ये जो कुरान है और इस्लाम है, तो क्या करना चाहिए कि इसके मुताबिक फिर जिंदगी के अंधेरे जो है वो दूर करने चाहिए।